र हामीले प्रार्थना गर्नुभन्दा पहिले म यो भन्न चाहन्छु कि गत साँझमा म विश्वास गर्छु कि यो मैले एउटा महिलालाई भनेको थिएँ। यदि तपाईँले त्यस्तै नै गर्नुहुन्छ जस्तो हामीलाई गर्नको निम्ति निर्देशन दिइएको छ कि यो टाउकोमा पानी जमेको बच्चा यो संकुचन हुनेछ र बच्चाको टाउको गत राति तारको नाममा 1.5 इन्च संकुचन भयो, त्यसैले महिलाले यसलाई अहिले यहाँ ल्याइन्। अब मैले त्यसो गर्नुको कारण बहिनी एउटा उद्देश्यको लागि हो, बुझ्नुभयो? यदि तपाईँले केही ठोस कार्य भएको देख्न सक्नुहुन्छ भने त्यसले यसमा विश्वास गरिरहनको लागि तपाईँको विश्वासलाई वृद्धि गराउँछ। कहिलेकाहीँ म बस त्यस्तो गर्छु, सायद जस्तो कि एउटा व्यक्तिलाई उठ्नको लागि भन्छु, एउटा या दुई कदम बनाउँछु, तपाईँको हात हल्लाउन लगाउँछु, तपाईँको औंला घुमाउन लगाउँछु। केवल केही कुरा जुन तिनीहरूले फरक गर्न सक्छन्, केवल तिनीहरूलाई सबै ठिक छ भनी देखाउनको लागि। तिनीहरू केवल चिन्तित हुन्छन् र यो हुँदैन होला भनी सोच्छन्, तर यो हरेक पटक भइरहेको हुन्छ, बुझ्नुभयो? यो हुनुपर्छ। कतिजना प्रार्थनामा सम्झिएको चाहनुहुन्छ अहिले? के तपाईँ केवल हात उठाएर यसो भन्नुहुन्छ, प्रभु यो प्रदान गर्नुहोस्, आउनुहोस् हाम्रो शिरहरू झुकाउ। प्रभु, जसै हामी मण्डलीमा यो महान भव्य भजन सुन्छौ, मेरो अमूल्य मित्र पावल रेडरले लेख्नु भएको मात्र विश्वास, हामी अहिले एउटा केटाको बारेमा सोचिरहेका छौँ जसलाई उनको पिताले चेलाहरू कहाँ ल्याएका थिए। यसुले तिनीहरूलाई सैतानलाई भगाउने र बिरामीलाई निको पार्ने शक्ति दिनुभएको 10 दिन भन्दा बढी भएको थिएन र यहाँ तिनीहरू छारे रोगको मामलामा पूर्ण रूपले पराजित भएका थिए र तिनीहरूले हाम्रो प्रभु आइरहनु भएको देखे र पिता दौडेर आए र भने, प्रभु हामीमाथि दया गर्नुहोस्, मेरो छोरा सैतानद्वारा विभिन्न तरिकाले सताइएको छ, मैले उसलाई तपाईँको चेलाहरू कहाँ ल्याए र तिनीहरूले उसलाई निको पार्न सकेनन्। यसुले भन्नुभयो, म सक्छु यदि तिमीले विश्वास गर्छौ भने, केवल विश्वास गर। ओ परमेश्वर, तबदेखिबाट तपाईँ एक रति पनि परिवर्तन हुनुभएको छैन, तपाईँ उत्तिकै प्रेमिलो, मिठो र दयालु परमेश्वर हुनुहुन्छ। जस्तो तपाईँ त्यस बेलामा हुनुहुन्थ्यो त्यस्तै नै तपाईँ आज पनि हुनुहुन्छ र प्रभु त्यो पिता जस्तै हामी सबै पुकार्छौ। प्रभु हाम्रो अविश्वासलाई सहायता गर्नुहोस्, यो यति सरल छ, हामी केवल यसमा ठोकिन्छौ पिता। गत राति त्यस सानो बच्चालाई छुनु भएकोमा हामी तपाईँलाई धन्यवाद र प्रशंसा दिन चाहन्छौ। यो खोपडी देख्दा जुन सुनिएको थियो, जुन हड्डीले बाहिर धकेलेको छ, यो हिजो राति 1/2 इन्च तल गयो। हामीहरू त्यसको लागि आभारी छौ पिता। जब हामीलाई थाहा छ कि हाम्रा चिकित्सकहरूसँग यसको लागि कुनै खोजहरू छैन, त्यहाँ तिनीहरूले यसको लागि गर्न सक्ने केही छैन, तर तपाईँ अझै पनि परमेश्वर हुनुहुन्छ, सबै परिस्थितिहरूका मालिक। हामी तपाईँलाई धन्यवाद दिन्छौँ पिता। हामी तपाईँलाई धन्यवाद दिन्छौँ यस आमाको इमान्दारिता र मिठास र तारलाई फर्काएर ल्याई र यस कागजको टुक्रामा यहाँ टाँस्ने आज्ञाकारिताको लागि, यहाँ परमेश्वरको महिमाको लागि आफ्नो गवाही सर्वसाधारणलाई देखाउन। उनको सानो बच्चा जिइरहेको होस् र एउटा सामान्य बच्चा भएको होस्, तपाईँको महिमाको लागि। माथि उठेका ती सबै हातहरूलाई हेर्नुहोस् पिता, ती हरेकको एउटा आवश्यकता छ, मेरो पनि माथि छ पिता, मेरो आवश्यकता छ र यहाँ धेरैजना छन्। यहाँ पत्रको रूप वा यो भाडामा त्यो खाँचोमा परेकाहरू हुन्, मानिसहरू जो वास्तवमै खाँचोमा छन्। यो हुन दिनुहोस् प्रभु कि प्रत्येकले आज राति आफ्ना अनुरोधहरू प्राप्त गर्नेछन्। तिनीहरूले यस आमाको गवाही लिएका हुन् र केवल यो उदाहरण देखाउनको लागि कि जब तपाईँले केही भन्नुहुन्छ यो समाप्त भएको छ। यो तपाईँ हामीले गर्नुपर्ने भनेको यसलाई प्राप्त गर्नु र त्यसमा जिउनु हो, यो सिद्धिसकेको कार्य हो। प्रदान गर्नुहोस् प्रभु कि यी हरेक पत्रहरू र यी रुमालहरू मानिसहरू कि तिनीहरू जो पल्टिरहेका छन् तिनीहरू निको पारिएका हुन्, प्रत्येक जसले आफ्ना हातहरू उठाएका छन् पिता, तिनीहरूले आफ्ना हृदयका हरेक इच्छाहरू प्राप्त गरेका हुन्। हामी यो येशूको नाउँमा माग्छौं, आमेन। तपाई बस्न सक्नुहुन्छ। म तपाईलाई यहाँ केवल तार देखाउन चाहन्छु कि महिलाले त्यहाँ तपाई हुनुहुन्छ कि सानो बच्चाको टाउको संकुचित भयो जस्तो हिजो राति पवित्र आत्मा मार्फत प्रभुले हामीलाई प्रतिज्ञा गर्नुभएको थियो। के उहाँ अद्भुत हुनुहुन्न? त्यसैले हामीलाई विश्वास गर्न र भरोसा राख्न यति धेरै साहस दिन्छ। अब जब येशूले त्यस रुखलाई भन्नुभयो, मर्कुस 11:23, अब उपरान्त कुनै मानिसले यसबाट खाने छैन, उहाँले गाली गर्नु त भएन होला, किन जस्तो खुलेर उहाँ यसको बारेमा यति सहज हुनुहुन्थ्यो, उहाँको चेलाहरूले बस मलाई लाग्छ ती मध्ये कसैले उहाँलाई सुनेको थियो र यो जब त्यो छारे जब यो प्रभु येशूको अगाडि आयो त्यो केटा आफूसँग भएको सबैभन्दा कठिन स्थितिमा थियो। सायद भुइँमा उनी मरेको जस्तो गरी लडेको थियो, तर उहाँले बुझ्नुभयो कि उहाँले कसैलाई भेट्नु भएको छ जसमा ती प्रेरितहरूमा भन्दा धेरै विश्वास थियो। अब म दिव्य चङ्गाईलाई विश्वास नगर्नु हुने कसैले यो हेर्नु भएको म चाहन्छु। येशूले तिनीहरूलाई भूत आत्माहरू भगाउने शक्ति दिनुभएको थियो तर तिनीहरू असफल भए। यो होइन कि शक्ति असफल भएको थियो तर तिनीहरू असफल भएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, हामीले किन यसलाई भगाउन सक्दैनौ? उहाँले भन्नुभयो, तिम्रो अविश्वासको कारणले मण्डलीमा अझै पनि एउटा शक्ति छ। परमेश्वरले कहिल्यै पनि मण्डलीबाट आफ्नो शक्तिलाई लिनुभएको छैन, तर मण्डलीसँग त्यसमा कार्य गर्नको लागि पर्याप्त विश्वास नै छैन। त्यही नै हो, यो मात्रै त्यति सरल छ। कहिले काहीँ हामीले यसलाई जटिल बनाउन खोज्छौ, तर जति सरल तपाईँले सुसमाचारलाई बनाउनुहुन्छ त्यति नै बढी वास्तविकता तपाईँमा हुनेछ। जब तपाईँ योसँग वास्तवमै सरल बन्नुहुन्छ, परमेश्वरले त्यसो भन्नुभएको छ, त्यो नै काफी छ र त्यो नै सबै हो, र केवल यो विश्वास गर्नुहोस्, अगाडि बढ्नुहोस्। जब येशूले भन्नुभयो यसबाट कुनै मानिसले खाने छैन, किन पातहरू पहिले जस्तै सुन्दर र उज्यालो नै थियो, बोक्रा उस्तै नै देखिन्थ्यो, तर तल जमिन मुनि ती जराहरूमा जीवन सुक्न थाल्छ। क्यान्सरमा पनि त्यस्तै हुन्छ। कुनै पनि प्रकारको रोगमा जुन तपाईँले सोच्न सक्नुहुन्छ, जब तपाईँले परमेश्वरको वचनलाई स्वीकार गर्न सक्नुहुन्छ, तल जराको गहिराईमा त्यहाँ क्यान्सर हुन सक्छ, तपाईँको हात उत्तिकै कडा हुन सक्छ, त्यसको दिव्य चङ्काईसँग कुनै सम्बन्ध नै छैन। यो यदि तिमीले विश्वास गर्न सक्छौ भने, बुझ्नुभयो, कतै तल कुनै ठाउँमा यो काम गर्नको लागि गइसकेको छ। येशूले भन्नुभयो, यदि तिमीले यस पहाड़लाई हटिजा भन्छौ र आफ्नो हृदयमा शंका गर्दैनौ भने, तर तिमीले भनेको कुरा हुन आउँछ भनी विश्वास गर, तिमीले भनेका कुरा तिमीले पाउनेछौ। के त्यो प्यारो छैन? त्यो कसबाट आयो? परमेश्वरको पुत्र, जसको वचनहरू स्वर्गहरू र पृथ्वी बितेर जानेछ, तर उहाँको वचनहरू बित्ने छैन। अब तपाईँले त्यसो गर्न सक्ने एउटै मात्र तरिका, तपाईँसँग सही उद्देश्य र सही नियत हुनु पर्दछ। अब यदि म बाहिर गए र भन्छु, म तिमीलाई देखाउँछु कि म यो पहाड़ सार्न सक्छु, सर पहाड, यो कहिल्यै सर्ने थिएन, पक्कै हुँदैन, चाहे मसँग जे सुकै होस्, यो हुनुपर्छ। पहिले तपाईँले परमेश्वरको इच्छा खोज्नुपर्छ। त्यो नै कारण हो प्राय प्रार्थनाका पंक्तिहरूमा मैले सबैभन्दा गाह्रो चिज पाउँछु, यो किनकि केही त्यस्तो कुरा हो जुन पंक्तिबाट भएर जान्छ र त्यस्तै अन्य र त्यहीनिर तपाईँले फर्काएर पाउनुहुन्छ। तर हेर्नुहोस्, तर यदि तपाईँले पाप कुबुल नगरेको पाउनुहुन्छ भने, के तपाईँले कहिल्यै त्यो मामिलालाई ध्यान दिनुभएको छ? मैले दुष्ट आत्मालाई छोडेर जानको लागि भन्नुभन्दा पहिले निश्चित हुनको लागि म वास्तवमै पक्का भएर त्यो मामिलालाई हेर्छु कि त्यहाँ कुनै पनि कुरा छैन त्यो जीवनमा जसले केही कुरामा बाधा पुर्याउँछ। बुझ्नुभयो? किनभने याद गर्नुहोस्, ती वरदानहरूमा तपाईँ तिनीहरूसँग समस्यामा पर्न सक्नुहुन्छ। परमेश्वर तपाईँले एकपटक याद गर्नुहुन्छ, एउटा अगमवक्ता दिनुभयो, एउटा मानिसबाट अगमवक्ता बनाउनुभयो मूसा, र उसलाई तल जान चट्टानमा बोल्नको निम्ति भन्नुभयो, र अगमवक्ता पूरा उत्साहित थिए र बाहिर गए र चट्टानलाई हिर्काए। ख्रिस्टको कमजोरीको बारेमा बोल्दै थियो र कि उहाँ दोस्रो पटक मर्नुपर्नेछ वा दोस्रो पटक प्रहार गरिनुपर्नेछ। यसलाई ल्याउनको निम्ति उनीसँग शक्ति थियो, तर यो परमेश्वरको इच्छा थिएन। मैले कहिल्यै विश्वास गर्न सकिनँ कि एलिसा चारैतिर जाने कुरा परमेश्वरको इच्छा थियो भने, किनकि ती बच्चाहरूले उनलाई तालु भएको कारणले जिस्काइरहेका थिए। मलाई लाग्दैन कि उनले त्यसो गर्नुपर्ने थियो, तर उनी एउटा अगमवक्ता थिए र रिसाएका थिए, र उनले ती बच्चाहरूलाई श्राप दिए र दुई पोथी भालुले 42 जना साना निर्दोष बच्चाहरूलाई मारे। बुझ्नुभयो? तर मलाई लाग्दैन कि उनले त्यसो गर्नुपर्ने थियो, र यो केवल हामी परमेश्वर आज म विश्वास गर्छु उहाँले आफ्नो मण्डलीलाई शक्तिमा राख्नुभन्दा पहिले उहाँले आफ्नो मण्डली परीक्षा लिनुहुन्छ, यो हेर्नको लागि कि यसले के गर्नेछ। हामी अर्को पाली हुन सक्छ, यदि परमेश्वरको इच्छा भए जब म फर्केर आउँछु, केही त्यस्तो चीजमा कुरा गर्नको लागि हामीसँग समय हुनेछ, केही त्यस्तो कुरामा जुन घटित हुनको लागि तयार भइरहेको छ, र तब हामीले यसको बारेमा अझै धेरै थाहा पाउनेछौ। तर यदि तपाईँले केवल वचन बोल्नुभयो, भन्नुहुन्छ प्रभु म यो विश्वास गर्छु, शंका नगर्नुहोस्, आफ्नो हृदयमा यो मान्नुहोस्। अब उदाहरणको लागि म एउटा उपत्यकामा थिए र मैले गर्दिन, र मैले 10,00,000 मानिसहरूलाई प्रचार गर्दैछु, तर केवल पहाड़को त्यहाँ पारी त्यहाँ 100 जना मानिसहरूको समूह छ र तिनीहरूले ख्रिस्टलाई नचिनिकन मर्दैछन्। ठिक छ, मसँग यहाँ प्रचार गर्नको लागि 10,00,000 मानिस छन्, तर यद्यपि मेरो हृदयमा केही कुराले भनिरहेको छ, पारी ती मानिसहरूकोमा जा, तिनीहरू कहाँ पुग, तिनीहरू नष्ट हुँदैछन्, म आफै त्यहाँ जान चाहदिन, तरै पनि त्यहाँ म भित्र केही कुरा छ। हेर्नुहोस्, तब त्यो परमेश्वर हुनुहुन्छ चल्दै हुनुहुन्छ। हेर्नुहोस् उद्देश्य के हो, हेर्नुहोस् जानुहोस् नियत के हो, आफ्नै लागि होइन। अब यदि म भन्छु ठिक छ, त्यहाँ जानुको लागि यदि मेरो उद्देश्य सही छ भने त्यसपछि म यहाँ उठ्छु र यहाँनिर एउटा ठूलो पहाड छ। म भन्छु तपाईँलाई थाहा छ, यदि म पारि त्यो पहाडमा गए र सबै ती 100 जना मानिसहरूलाई बचाउँछु, कुनै दिन तिनीहरूले त्यहाँ मूर्ति बनाउँछन्, भाइ ब्रनाम महान मिसनरी, अब मेरो उद्देश्य सही होइन, पहाड गिर्ने छैन, होइन श्रीमान। तर जब मेरो नियत र उद्देश्य सही हुन्छ र मेरो हृदयमा परमेश्वरले मलाई अगुवाई गर्दै हुनुहुन्छ र म पहाडबाट माथि, पहाड वरपर, पहाडको तल मैले भन्ने छु पहाड हटिजा, सायद यो जब म त्यो भन्छु त्यस तरिकाको सही आत्माबाट भएर भन्छु, पवित्र आत्माद्वारा अगुवाई भए, परमेश्वरको इच्छामा भए, त्यहाँ अरू नभएर त्यो पहाडको एक सानो चम्ची भाग तल खस्ला, तर यो आफ्नो बाटोमा छ। अर्को दिन त्यहाँ 2 पाउन्ड खस्ला, अर्को दिन त्यसको 1/4 टन र हुन सक्छ 1 महिनामा 5 टन खस्ला, यसको केही हो, यसलाई अझै पनि नदेखिएला, तर त्यो गिर्ने आफ्नो बाटोमा छ। म ठिक त्यही बस्छु र चीजहरू पूरा गरेको हेर्छु, किनभने परमेश्वरले त्यसो भन्नुभएको छ र त्यसले यो मामिला सुल्टाउँछ। के तपाईँ आज राति त्यहाँ आफ्नो आमाको बारेमा सोच्न सक्नुहुन्छ? ठिक छ, यदि तपाईँले यो सोच्नुहुन्छ भने उनी निको हुनेछन्। ठिक छ, त्यो यदि तपाईँले केवल विश्वास गर्नुभयो भने, केवल वचन बोल्नुहोस् र यसैमा रहनुहोस्, बुझ्नुभयो, केवल यो विश्वास गर्नुहोस्, त्यसैमा रहिरहनुहोस्, यो अनन्त जीवन हो। अब भोलि दिउँसो मैले बिल्लीलाई भनेको थिएँ, आज राति प्रार्थनाको कार्डलाई छोडिदिन र म बोल्न चाहन्थे, म स्वीकार गर्दैछु, सत्यतामा म जनवरीदेखि गइरहेको छु विदेशमा र फिर्ता फिनिक्समा, ठिक घरमा र फिर्ता र सबै कुरा पूर्ण रूपले त्यो प्रभेद, म यति कमजोर हुँदासम्म कि मैले बिरलै थाहा पाउँथे कि म त्यो समयमा कहाँ उभिरहेको थिएँ, यसले मलाई केवल दौडायो र त्यसपछि मैले छोड्नुपर्छ र तिनीहरू तपाईँ दाजुभाइहरूले मलाई अझै केही दिन बस्नको लागि निम्तो दिनुभयो, म त्यो कति धेरै कदर गर्छु। मलाई पक्कै लाग्छ कि यो यहाँ सेवकहरूको अद्भुत समूह हो। हामीसँग संगतिको लागि अझै बढी समय भइदिएको भए हुन्थ्यो भन्ने चाहथ्यो। यदि प्रभुकै इच्छा भए कुनै समय म फर्कनेछु, अरू केही छैन, बस एउटा मण्डलीबाट अर्को मण्डली जाने र सहरको वरिपरि घुम्ने र तपाईँहरू सबैलाई भेट्ने, म त्यसो गर्न खुसी हुनेछु। कुनै पनि कुरा जुन मैले परमेश्वरको राज्यमा सहायता गर्नको निम्ति गर्न सक्छु, जुन यदि मैले यो गरेको तपाईँले चाहनुहुन्छ र कुनै समय फर्केर आएको र हामीसँग जोडिएको र कतै राम्रो असल एउटा सभा भएको चाहनुहुन्छ र याद गर्नुहोस् दाजुभाइहरू, म तपाईँहरूको लागि प्रार्थना गरिरहेको हुनेछु, त्यो एउटा कुरा पक्का हो र तपाईँहरू सबैले मेरो लागि प्रार्थना गरिदिनु भएको म चाहन्छु, तपाईँ सबैजनाले। र अब म भोलि बिहान मण्डलीको सेवा छ सहरको चारैतिरको यी सबै भिन्न राम्रो मण्डलीहरूमा। अब जेफरसनभिलका केही समूहहरू यहाँ छन्, मेरा केही मित्रहरू मण्डलीमा, मेरो ट्रस्टी मध्ये एक यहाँ हुनुहुन्छ, भाइ फ्रेड सोथमन, मैले उहाँलाई सभामा कहिल्यै देख्न सकेको थिएन, र भाइ ओ धेरै अन्य मेरा मित्रहरू त्यहाँ जेफरसनभिलमा, मेरो सचिव त्यहाँ र सबैजना यहाँ हुनुहुन्छ सभाको कुनै ठाउँ, मैले तिनीहरूलाई अहिलेसम्म देखेको छैन। र भाइहरू, यहाँ यस शहरमा केही राम्रा मण्डलीहरू छन् र तपाईँ सबै आगन्तुकहरू ती मध्ये कुनै एक खोज्नुहोस्, भोलि यी मण्डलीहरूमा जानुहोस्, तिनीहरूले तपाईँलाई राम्रो गर्नेछन्, म निश्चित छु। तिनीहरू ती दाजुभाइहरू हुन् जसले यस प्रकारको सेवकाईमा विश्वास गर्छन्, त्यही नै कारणले हो उहाँहरू यस मञ्चमा र त्यहाँ तल ठाउँहरूमा बसिरहनु भएको छ, किनभने उहाँहरूले यसमा विश्वास गर्नुहुन्छ र म यी मानिसहरूको कदर गर्छु। प्रभु यहाँ यस फुल गोस्पल बिजनेसम्यानको सभा लाई आशिष दिनुहोस् जो यस सभालाई प्रायोजन गर्नुभयो, त्यहाँ म विश्वास गर्छु त्यो सही थियो जसले सभालाई प्रायोजन गर्नुभयो, म उहाँहरूको धेरै प्रायोजकहरूमा धेरै जान्छु, किनभने त्यहाँभित्र हामी यस तरिकामा हुनुहुँदैन, तर धेरै पटक दाजुभाइहरू थोरै साना भिन्नताहरू दिनुहुन्छ, जस्तो कि एक मानिसले अलिकति अर्कै विश्वास गरे जस्तो अर्को सानो अर्कै, यसले एक प्रकारले सानो टकराव र पुरानो घाउहरू बनाउँछ जुन अहिलेको समयसम्ममा निको हुन पर्ने थियो, तर यो र यदि तपाईँ या यदि मैले फुल गोस्पल बिजनेसम्यान पाएँ भने तब त्यसले एक प्रकारले यसलाई बाँध्न मदत गर्छ र हामी एकसाथ आउँछौँ र हामीसँग वास्तविक संगति हुन्छ, वास्तवमै राम्रो समय र हामी त्यसलाई कदर गर्छौँ। परमेश्वरले त्यो सभालाई आशिष दिनुभएको होस्, म विश्वास गर्छु कि प्रभुले नै यसलाई एक उद्देश्यको लागि उठाउनुभयो। अब र त्यसपछि मैले अर्को दिन भाइ ओरल रोबर्ट्सको ठाउँ हेर्ने ठूलो सुअवसर पाएँ र मेरो यस्तो विशाल ठाउँ, यस्तो सुन्दर चिज, यो पेन्टिकोस्टको स्मारक हो त्यसपछि म भाइ टमी ओस्बोर्न कहाँ गए, अर्को अद्भुत ठाउँ, परमेश्वरको अद्भुत मानिस जो भाइ टमी र म घनिष्ठ छौँ, र भाइ ओरल पनि वास्तवमै घनिष्ठ भाइहरू, र हामी एकअर्कालाई प्रेम गर्छौँ, र परमेश्वरको राज्यमा मानिसहरूको भलाइको लागि हामीले सक्ने सबै काम गर्न सक्दो प्रयासरत छौँ। त्यसैले तपाईँले पाउनुभएका यी राम्रा पुरुषहरू मध्येका ती पुरुषहरूलाई यो सहरमा यहाँ भएकोमा म वास्तवमै कदर गर्छु। तपाईँ भेडाहरूले अद्भुत गोठालाहरू पाउनु भएको छ, म त्यसरी भन्छु। प्रभु तपाईँहरू सबैको साथ निरन्तर रहोस् मेरो प्रार्थना छ। र अब भोलि दिउँसो म कुन समयमा सेवा सुरु हुन्छ भाइ? 2:30 भनौँ, 1 वा 1:30 तपाईँ यहाँ हुनुपर्दछ, ताकि तिनीहरूले बाँकी रहेका सेवाहरूलाई अवरोध गर्ने छैनन्। अब यदि केटाहरूले तपाईँलाई भनिसकेका छैनन् भने आज राति तिनीहरूसँग सभाका केही पुस्तकहरू, तस्विर र अन्य त्यस्तै कुराहरू र टेपहरू र रेकर्डहरू छन् र तिनीहरूले त्यो बिक्री गर्छन्। तर हामी तिनीहरूलाई सभामा भोलि बिक्री गर्न दिने छैनौँ। भोलि न पुस्तकहरू न कुनै कुरा बिक्री गरिनेछ, त्यसैले हामीले गर्ने छैनौँ। हामीले त्यो कहिल्यै अनुमति दिएनौँ। यद्यपि धेरैले भने तपाईँ अत्यन्त गलत हुनुहुन्छ, र वृद्ध बुवा बोसवर्थले मलाई भन्ने गर्नुहुन्थ्यो, ओ भाइ ब्रनाम, तपाईँ त्यहाँ गलत हुनुहुन्छ। तर त्यस तरिकामा महसुस गर्थे, बुझ्नुभयो, र म महसुस गर्छु। यदि तपाईँले एउटा चाहनुहुन्छ भने तिनीहरूले तपाईँलाई एउटा दिन्छन्, तर यदि तपाईँ तर हामीले सभामा बिक्री गर्न सक्दैनौ। त्यही नै हो, यदि मैले त्यो विश्वास गर्छु भने म यो अनुसार जिउनु पर्छ। केवल म आफैसँग बाँच्न बाध्य छु, तपाईँ बुझ्नुहुन्छ, र म मेरो दृढ संकल्पका साथ जिउनु पर्दछ। र त्यसैले वा तपाईँले घर पठाउन सक्नुहुन्छ र घरसम्म ठाउँसम्म अनि यो प्राप्त गर्नुहोस्। अब आज राति ओ केवल सबै मात्रै त्यो बिर्सिदिउँ, ओ कि त्यहाँ कुनै काम गर्न बाँकी छ भने वा कुनै पनि कुरा वा दिनको परिश्रम, केवल सबै कुरालाई एकतर्फ छोडिदिउँ र केही मिनटको लागि वचनमा हेरौँ र हेरौँ परमेश्वरले हामीमा उहाँको वचनद्वारा के बोल्नुहुनेछ। र म प्रार्थना गर्छु कि परमेश्वरले आज राति हामीलाई अत्यन्त ठूलो आशिष दिनुहुनेछ। जिन, के तपाईँले मेरो लागि उसलाई अपहरण गर्न सक्नुहुन्छ? के तपाईँले त्यो सानी केटीलाई मेरो लागि अपहरण गर्न सक्नुहुन्छ? के उनी एक सुन्दर सानो कुरा होइन? के तिमी मसँग घर गएर मेरी सानी सारासँग खेल्न चाहन्छौ जो यतिको अग्ली छ? ओ तिमी खेल्छौ, म तिमीले गरेको चाहन्छु। उनी लगभग तिम्रै आकारकी छे र ऊ बुवाकी सानी केटी हो, र म तिमीलाई शर्त राख्छु कि तिमीले पनि आफ्नो बुवालाई प्रेम गर्छौ होइन आमालाई? ओ पक्कै तिमीले गर्छौ, सुन्दरी सानी केटी, म यहाँ बसिरहेको छु तिमीलाई हेरेर। सानो आँखा, एउटा कम्बलमा दुईटा जलेको पुवाल जस्तै देखिन्छ, र सानो खैरो केस। मलाई साना नानीहरू मनपर्छ, मसँग पनि घरमा दुई सानी केटीहरू छन्। तिनीहरू मध्ये एक रेविका हो र अर्को चाहिँ सारा हो। केही समय पहिले यहाँ म टाढा थिए, तिनीहरू दुवैजना बाबाकी प्यारी केटीहरू हुन्, तपाईँलाई थाहा छ, र म तिनीहरूलाई माया गर्छु। र जसै म भित्र आउँछु मैले तिनीहरूलाई एउटा बुई चढाइदिनुपर्छ, र केवल बेकी चाहिँ त्यसको लागि धेरै ठुली भइसकेकी छिन्। उनी म जतिकै ठुली छिन्, उनले अहिले मेरो ढाडवा छिन्, तर ऊ अझै पनि बाबाकी सानी केटी हो जे भए पनि। र अब करिब अर्को वर्ष हामी उनलाई सार्वजनिक विद्यालयबाट टाढा कुनै ठाउँमा बाइबल शिक्षामा भर्ना गर्न चाहन्छु। र त्यसपछि तिनीहरू बुवाको लागि पर्खिरहेका थिए, तपाईँलाई थाहा छ, घर आउनको लागि। म सभाको लागि बाहिर थिए, र भोलिको रात तिनीहरू म भित्र आउनको लागि मध्यरातसम्म पर्खनेछन्। र त्यसैले म बिहान सबेरै करिब 3 वा 4 बजे पुगे, आमा ढोका निर आइन् र मलाई भित्र पस्न दिइन्, र म यति थकित र ताकतहीन थिए। म यहाँ मञ्चमा म जब अभिषेक भएको बेला यो राम्रो महसुस हुन्छ, तर जब यसले एकपटक तपाईँलाई छोड्छ त्यहाँनिर तपाईँ समस्यामा पर्नुहुन्छ। तपाईँहरू कतिजनाले यो जान्नुहुन्छ, किन यो निश्चित छ। हेर्नुहोस्, एलिया माथि पहाडमा गए र स्वर्गबाट आगो बोलाए, स्वर्गबाट झरी बोलाए, र त्यसपछि जब आत्माले उसलाई छोड्यो, ऊ उजाड स्थानमा 40 दिनसम्म भौतारिएर र परमेश्वरले उसलाई फेला पार्नुभयो, फर्काएर कतै एउटा गुफामा तान्नुभयो। योना, ऊ तल गयो र 3 दिन र रातसम्म वेलको पेटमा बसे, तटनिर उकालियो र चारैतिर प्रचार गर्दै गए, पुरा सहरले नै पश्चाताप गरे र परमेश्वर कहाँ आए। र जब अभिषेकले उनलाई छोड्यो, उनी पहाड़को टुप्पामा गए र परमेश्वरलाई उनको ज्यान लिनको लागि विन्ती गरे, बुझ्नुभयो। म विलियम काउपरको चिहानिर उभिए धेरै समय भएको छैन, जसले त्यो प्रसिद्ध भजन लेखेका थिए जुन हामीले प्रभु भोजको सेवामा प्रयोग गर्ने गर्छौं। त्यहाँ रगतले भरिएको मुहान छ, इमानुएलको नसाबाट झरेको, जहाँ पापीहरू बाढी मुनि डुबेका थिए। के तपाईँले कहिल्यै सुन्नुभएको थियो उनले के उनलाई के भयो? त्यसबाट उनलाई प्रेरणाले छोडेपछि उनले आत्महत्या गर्नको लागि नदी खोज्ने प्रयास गरे। म पुरानो केन्टकी घरको छेउनिर बस्छु र स्टेफन फोस्टरले अमेरिकालाई आफ्नो सबैभन्दा प्रसिद्ध लोक गीतहरू दिए र जब उनले लेख्न थाल्थे प्रेरणा पाउँथे, त्यो प्रेरणा एउटा गीत लेख्थे, त्यसपछि जब उनी त्यसबाट बाहिर आउँथे उनी पिएर माथिएर जान्थे, अन्तत नोकरलाई बोलाए र एउटा पत्ती लिए र आत्महत्या गरे। मानिसहरूलाई थाहा छैन ती मानिसहरू जो त्यस आत्मिक आयाममा भएर जिउँछन् के बाटो भएर जान्छन् भन्ने। अब यहाँ तपाईँलाई लाग्छ कि तपाईँले एउटा पहाड हटाउन सक्नुहुन्छ, तर केवल अभिषेक तपाईँबाट जान दिनुहोस् र त्यो धोकाबाट सुरु गर्नुहोस्। यदि त्यहाँ तपाईँलाई समात्नको लागि कोही छैन भने बुझ्नुभयो, र त्यसपछि हुन सक्छ केही घण्टाको लागि तपाईँ बिरलै तपाईँ कहाँ हुनुहुन्छ भनी सोच्नुहुन्छ, र तब रात पछि रात त्यसले तपाईँको राम्रो भन्दा राम्रो भाग लिन्छ। र सानो सानी सारा र रेबिकाको बारेमा भन्न चाहन्छु। त्यसैले भोलिपल्ट बिहान म सुत्न सकिनँ र म उठे, एउटा मेचमा बसिरहेको थिएँ र केही समयपछि बेकी जेठी भएको नाताले उसको साराको भन्दा पनि लामो खुट्टा थियो, र त्यसैले बेकी दौडिँदै आइन्, उठेर पलङबाट हाम्फालिन्। उसको सानी बहिनीलाई नउठाई र यहाँनिर उनी घर हुँदै आउँछिन्। जति सक्दो दौडेर आइन्। उनी भन्दै थिइन्, बाबा बाबा, मैले मेरो एउटा खुट्टा अड्काए, र उनी त्यहाँ पारी उफ्रिन्, राम्रै सन्तुलित भए, एक प्रकारले आधुनिक मण्डली जस्तै। तपाईँ जान्नुहुन्छ यो लामो समयदेखि खेलमा छ, तपाईँलाई थाहा छ, केही सय वर्षदेखि उनले आफैलाई राम्रैसँगै सन्तुलित राख्न सक्छिन्। र उनले आफ्नो हातले मलाई बेरिन र भनिन्, ओ मेरो बाबा, मेरो बाबा। र सानी सारा हलचल भएर बिउजिएको थियो, ठिक छ, मलाई थाहा छैन कतै तपाईँको बच्चा गर्छ कि गर्दैन, मेरोले गर्छन्। कान्छीले पुरानो कपडा लाउँछिन् र त्यसैले साराले बेक्कीको पजामा लाएकी थिइन्। पाहुसम्मै आएको त्यति लामो थियो, तपाईँलाई थाहा छ। र यहाँ उनी आइन् सानी छोटी साथी, लड्दै ठेस्काँदै, र उनी त्यहाँ पुगिन् अलि ढिलो। त्यसैले बेक्की पछाडि फर्किन्, भनिन्, सारा मेरी बहिनी, म तिमीलाई केही भन्न चाहन्छु। उनले भनिन्, म यहाँ पहिले आएको थिएँ र मसँग एकाधिकार छ, त्यसैले मैले बाबाको सबै पाएको छु र त्यहाँ तिम्रो लागि केही पनि बाँकी छैन। त्यो तरिकामा केही मानिसहरूले धर्मको बारेमा सोच्न खोज्छिन्, यो होइन र त्यो सही हो। र गरीब सानी सारा उसले आफ्नो सानो ओठ झारिन् र उसको सानो कालो आँखाले मलाई माथि हेर्यो र उनी रुन थालिन्, र बेक्कीको आफ्नो गाला मेरो गालामा जोडिरहेको थियो मलाई अङ्गाल्दै, म उसलाई प्रेम गर्छु। र सारा टाढा जान थालिन् किनकि पुरै बाबा बेक्कीसँग थियो, र मैले अर्को घुँडा यसरी राखे र त्यसरी इसारा गरे, ओ उनी छिटो छिटो उठिन् र दौडिन्, मेरो घुँडामा उफ्रिन्। त्यसैले उनी धेरै लामो समयसम्म वरपर थिइनन् र उनको खुट्टा भुइँसम्म पनि पुगेन। उनी एक प्रकारले सानी काम्ने खालकी थिइन्, सायद म जस्तै थोरै काम्ने खालको, तपाईँलाई थाहा छ। र उनले सकिनन्, भुइँमा पुग्न सकिनन्, उनी ठूले संगठित थिइनन्, तपाईँलाई थाहा छ, र त्यसैले उनी ठोस भुइँमा तल जान सकिनन्। उनी वरपर लामो समयसम्म थिएनन् र त्यसैले उनी एक प्रकारले छटपटाइरहेकी थिइन्, र मैले मेरो दुईटै हातहरू चारैतिर यसरी खोले र उनलाई मेरो नजिक अङ्गालोमा हाले, र उनले ती साना कालो आँखाहरू चम्काइन् र फर्केर रेबिकालाई हेरिन्। उनले भनिन्, रेबिका मेरी दिदी। उनले भनिन्, तपाईँले पुरै बाबा पाएको कुरा सत्य होला, तर म तपाईँलाई एउटा कुरा थाहा पाएको चाहन्छु, बाबाले मेरो सबै पाउनु भएको छ, त्यसैले त्यो यसरी नै उहाँले मलाई सबै पाउनु भएको छ। मसँग ठूला कुराहरू राख्ने शिक्षा नहुन सक्छ, तर जबसम्म मलाई थाहा छ कि उहाँले मलाई सबै पाएको छ, मेरो लडखडाहटमा केवल उहाँलाई दुवै हात वरिपरि राख्न दिनुहोस्, यसले बस मलाई राम्रो महसुस गराउनेछ। ठिक छ, हामीले वचन खोल्नुभन्दा अघि उहाँलाई प्रार्थनाको अर्को सानो शब्द राखौं। अब स्वर्गीय पिता, हामी मान्छौ कि हामीहरू पनि साना बच्चाहरू जस्तै हौ, र तपाईँ हामीहरूसँग हुन र हामीसँग संगति गर्न मन पराउनुहुन्छ, र जसै हामी तपाईँलाई आराधना गर्छौं र तपाईँले हामीलाई प्रेम गर्नुहुन्छ र तपाईँको अङ्गालोमा राख्नुहुन्छ र तपाईँको पवित्र आत्मा तल पठाउनुहोस् र हामीलाई थाहा दिनुहोस् कि तपाईँ जीवित हुनुहुन्छ र तपाईँ हाम्रा पिता हुनुहुन्छ। हामी तपाईँलाई धेरै धन्यवाद दिन्छौँ। अब पवित्र आत्मालाई आज राति हामी कहाँ आउन दिनुहोस्, हरेक हृदयलाई प्रेम गर्नुहोस्। प्रभु, हामीलाई एउटा ताजा आशिष दिनुहोस्, हामीमा दयाका शीतका थोपाहरू खन्याउनुहोस् पिता। हाम्रा पापहरूमा नहेर्नुहोस्, ती धेरै छन् प्रभु, त्यसलाई क्षमा दिनुहोस्, तिनीहरूलाई भुलिदिनुहोस् पिता, र केवल हामीलाई तपाईँको बाहुलीमा राख्नुहोस् र हाम्रा बिमारहरू निको पार्नुहोस् र हाम्रा प्राणहरू शुद्ध पार्नुहोस् र हाम्रा आत्माहरू स्वतन्त्र गर्नुहोस् प्रभु, कि हामीले तपाईँलाई पुज्न र प्रशंसा गर्न सकौँ। साना नानीहरू घरको चारैतिर दौडिएको जस्तै बस यो जान्नुहोस् कि पिताले हामीलाई हेरिरहनु भएको छ, यसलाई प्रदान गर्नुहोस् प्रभु। अब कुनै पनि मान्छेले वचन व्याख्या गर्न सक्दैन, हामीले यो बुझेका छौँ। योहन्नाले सिंहासनमा बस्नुहुनेको दाहिने हातमा पुस्तक देखे र स्वर्गमा त्यहाँ कुनै मानिस थिएन वा पृथ्वीमा वा पृथ्वी मुनि जसले यो पुस्तक लिने वा मोहरहरू खोल्नको लागि योग्यको थिएन, र त्यहाँ माथि एउटा थुमा आए जो संसारको उत्पत्तिदेखि नै मारिएको थियो र उहाँ योग्य हुनुहुन्थ्यो, र उहाँले पुस्तक लिनुभयो र मोहरहरू खोलिदिनुभयो र पुस्तक खोल्नुभयो। ओ थुमा, आज राति आउनुहोस्, हाम्रो निम्ति पुस्तक खोल्नुहोस् पिता, जसै हामी तपाईँमा प्रतीक्षा गरिरहेका छौँ, किनकि हामी परमेश्वरको थुमा येशूको नाममा माग्छौ। आमेन। मैले आज राति एउटा सानो धर्मशास्त्रको तीन शब्दको पदलाई चुनेको छु, तर पहिले म सन्त युहन्नाको एक वा दुई पद पढ्नेछु, एघारौं अध्यायको तेइसौं पदबाट शुरू गर्दै। येशूले तिनलाई भन्नुभयो, तिम्रो भाइ फेरि जीवित हुनेछ। मार्थाले उहाँलाई भनिन्, म जान्दछु कि त्यो अन्त्यका दिनको पुनरुत्थानमा फेरि जीवित भई उठ्नेछ। येशूले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? तिनले उहाँलाई भने, हो प्रभु, म विश्वास गर्दछु तपाईँ संसारमा आउनुहुने ख्रिस्ट कि परमेश्वरका पुत्र हुनुहुन्छ। र एउटा पाठको लागि म यी तीन शब्दहरू उपयोग गर्न चाहन्छु, के तिमी यो विश्वास गर्छौ? केही समय अगाडि मैले एउटा कथा पढेको थिएँ, मलाई लाग्छ त्यो एउटा काल्पनिक कथा थियो, र सबै सेवकहरू मध्ये मलाई लाग्छ धेरैले डाक्टर इन्ग्राहमको पुस्तक दाउदको घरको राजकुमार पढ्नुभएको छ। यो एउटा महान पुस्तक हो, यो मलाई लाग्छ यो प्रकाशनबाट बाहिर भइसकेको छ, म यो प्रकाशनमा भएको चाहन्छु ताकि मैले मानिसहरूको माझमा राख्न
सकूँ।
र त्यसभित्र मैले यस लाजरसको बारेमा एउटा सानो लेख पढ्दै थिएँ, र येशूमा र मरियम र मार्था जो लाजरसका दिदीहरू थिए, र मैले त्यहाँ पढ्दै थिए जहाँ येशू बस्नुभएको थियो, म विश्वास गर्छु मार्था र मरियमसँग, तिनीहरू दुवैजना प्रिय हिब्रू केटीहरू थिए, र लाजरस मन्दिरमा एउटा शास्त्री बन्नको लागि सिक्दै वा प्रशिक्षण गर्दै थिए, पुजारीहरूको लागि व्यवस्थाको पत्रहरू बनाउँदै थिए, र येशूको ठूलो संगति थियो विशेष गरी लाजरससँग। जब हामीले पुस्तकमा पढ्छौं कि जहाँ उहाँ तिनीहरूको घरमा आउनुभएको थियो र मार्था उहाँका वचनहरू सुन्नको लागि थोरै सुस्त थिए, तर उनले बेलुकाको खाना बनाई मेज तयार पार्न पर्ने थियो, तर मरियम उहाँको खुट्टानिर बसिन् र येशूले भन्नुभयो कि मरियमले उत्तम चीजहरू चुनेकी छिन्। र त्यसपछि हामीलाई भनिएको थियो कि लाजरसले येशूलाई युहन्ना कहाँ ल्याएका थिए डाक्टर इन्ग्राहमको पुस्तकको कथामा र दाउदको घरको राजकुमार पुस्तकमा। यद्यपि त्यो सत्य नहुन सक्छ मलाई थाहा छैन, तर केवल यसको पृष्ठभूमिको लागि, तर उहाँ तिनीहरूसँग बसेको हुनुपर्छ। अब हामीले यो सिकिरहेका थियौं यो आउने यस गत हप्ता, तर येशूले सन्त युहन्ना 5:19 भन्नुभएको छ, म पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ। मेरा पिताले अहिलेसम्म काम गरिरहनु भएको छ र म पनि काम गरिरहेछु, बुझ्नुभयो? तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ। त्यसैले यसलाई वास्तवमै सही कथा बनाउनको लागि पिता परमेश्वरले उहाँको पुत्रसँग बोलेको हुनुपर्छ येशू, र भन्नुभयो, तिम्रो मित्र लाजरस मर्न लाग्दैछ, तर यो भलाइको लागि नै हुनेछ, त्यसैले तिमीले घर छाड, टाढा जाऊ, किनकि उसको लागि प्रार्थना गर्नको लागि तिमीलाई भनिनेछ वा उसलाई निको पार्न, र म तिमीले त्यसो गरेको चाहन्न। यदि हामी सँगै जाँदै गर्दा तपाईँले कथालाई हेर्नुभयो भने तपाईँले यसलाई त्यस नितान्त सत्यता पर्याप्त रूपमा जोडिएको देख्नुहुनेछ। त्यसैले येशु कुनै चेतावनी वा कुरा बिना नै घरबाट बाहिर निस्कनुभयो र कुनै अर्कै ठाउँमा पुग्नुभयो। त्यस रात फर्केर आउनु भएन र उहाँ कुनै अन्य शहरमा जानुभयो, र जसै येशुले घर छाड्नुभयो तब समस्या शुरू हुन थाल्यो। र जब येशुले तपाईँको घरलाई छोड्नुहुन्छ, समस्याले आफ्नो बाटो शुरू गर्छ। केवल याद गर्नुहोस्, जब उहाँले तपाईँको घर छोड्नुहुन्छ, समस्या बाटोमा छ। जब तपाईँ सामाजिक समाजमा हुनुहुन्छ र तपाईँको मण्डलीमा सबै कुरा राम्ररी चलिरहेको हुन्छ, कुनै महान ठूलो स्वर सिलिन्डर रिटेन ब्याकर जस्तै, र तपाईँले येशुलाई त्यसबाट बाहिर छाड्नुहुन्छ, जब येशु तपाईँको मण्डलीबाट जानुहुन्छ, समस्या बाटोमै छ। हो महोदय, जब येशुले एउटा सम्प्रदायलाई छोड्नुहुन्छ कि तिनीहरूले उहाँलाई पाखा लगाउँछन् र भन्छन्, ठिक छ, अब हामी केवल विश्वास गर्दैनौ कि यी कुराहरू एकदम सही हुन सक्छ, तर तपाईँले कुनै अर्कै कुरा अप्नाउनुहुन्छ, समस्या आफ्नो बाटोमै छ। केवल यो याद गर्नुहोस्, यसले मलाई लुकाको पुस्तकमा पाइने प्रभु येशुको एउटा कथाको सम्झना दिन्छ। तपाईँलाई थाहा छ, जब उहाँ केवल एउटा केटा थियो, करिब 12 वर्षको, उहाँको मानिसहरूले उहाँलाई लगेका थिए, जस्तो कि प्रथा हरेक वर्ष हुने गर्थ्यो पेन्टिकोस्टको चाडमा। र जब तिनीहरू यरुसलेमको शहरमा चाड मनाइरहँदा र एउटा रमाइलो समय बिताइरहँदा, हामीले बाइबलमा पाउँछौ कि तिनीहरू उहाँ बिना 3 दिनसम्म बसे, र तिनीहरूले सोचेका थिए कि हुनसक्छ, केवल सामान्य रूपमा लिए, कि येशु तिनीहरूको केही आफन्तहरूसँग हुनुपर्छ। अब हामीले त्यसो गर्न सक्दैनौ। जब तिनीहरू उहाँलाई फेला पार्न तिनीहरूको नातावालाहरू कहाँ गए, उहाँ त्यहाँ हुनुहुन्न थियो, र हामीले यसलाई हल्का रूपमा लिन मिल्दैन, केवल कारण हामी मेथोडिस्ट, ब्याप्टिस्ट, प्रेस्बिटेरियन, पेन्टिकोस्ट हौ, र हाम्रा पृष्ठभूमि र हाम्रा पुर्खाहरू महान प्रचारक थिए। हामीले केवल यसलाई लिन्छौ हल्का रूपमा, यसो हामीसँग हुनुहुन्छ, हामीले त्यसो गर्न मिल्दैन, हामी उहाँसँग हरेक दिन र हरेक मिनट सम्पर्कमा रहनुपर्छ। ओ, मलाई त्यो मनपर्छ। परमेश्वर अहिले के हुनुहुन्छ म त्यो चाहन्छु। जे मेरा आमा बुवासँग थियो, जे मेरा पिता पुर्खाहरूसँग थिए, त्यो अद्भुत छ, तर उनीहरूसँग जे थियो त्यो राम्रो छ। मलाई लाग्छ हामी सडकको धेरै टाढा छौँ। आउनुहोस्, हेरौँ आज उहाँ के हुनुहुन्छ। मलाई पछाडि फर्केर श्री मुडीले के गर्नुभयो त्यो हेर्नु छैन, किनभने हामी श्री मुडी भन्दा बाटोको धेरै टाढा छौँ। हाम्रा मण्डलीका समस्याहरू हामीले पछाडि फर्केर हेरी भन्छौँ, ठिक छ, हेरौँ श्री जोन वेस्लीले के भनेका छन्, हेरौँ केही अन्यले के भनेका छन्। त्यही नै कारण हो कि धर्म आफ्नो क्षेत्रमा भने विज्ञान तिनीहरूको क्षेत्रमा धेरै टाढा छन्। यहाँ 300 वर्ष अगाडि एउटा फ्रान्सेली वैज्ञानिकले प्रमाणित गरे कि यदि तपाईँ प्रति घण्टा 35 मिलको भयानक गतिमा जानुभयो भने गुरुत्व आकर्षणले तपाईँलाई पृथ्वीबाट बाहिर लैजानेछ। तपाईँलाई लाग्छ कि विज्ञानले फर्काएर त्यसैलाई उल्लेख गर्छ? तिनीहरू 1900 मिल प्रति घण्टा गइरहेका छन् र अझै जारी राख्दैछन्। तिनीहरू अझै अगाडि बढ्दैछन्, अगाडि हेर्दैछन्, तर हामी पछाडि फर्केर हेर्न चाहन्छौ र हेर्छौ कि मुडीले के भनेका छन्, स्याङ्कीले के भनेका छन्, फिन्नेले के भनेका छन्, नक्स, क्याल्भिन, ती मध्ये केही, तिनीहरूले के भनेका थिए, सबै ठिक छ, त्यो तिनीहरूको युगको लागि थियो, तर हामी गइरहेका छौँ। मेरो हजुरबुवा गोरुको गाडामा चढ्नुहुन्थ्यो, म एउटा फोर्ड V8 चलाउँदैछु, मेरो छोराले एउटा जेट प्लेन चलाउनेछ, त्यसरी हामी अगाडि बढिरहेका छौँ। धर्म भनेको यस्तो हुनुपर्छ, प्रभुको आगमन नजिकै छ, मण्डली तिनीहरूको शक्तिहरूमा अघि बढिरहनु पर्छ। विज्ञान यससम्म मात्र चढ्न सक्छ र त्यसपछि यो तल झर्नुपर्छ, तर हामीले अप्रयुक्त स्रोतहरू पाएका छौँ, त्यो कहिल्यै पनि छोइएको छैन। शक्तिको असीमित ईश्वर जुन हामी भित्र चल्दै गर्नुपर्छ। हामीहरू आज राति हाम्रो सौभाग्य अन्तर्गत 10 लाख मिल बाँचिरहेका छौँ, इसाईहरूको विशेषाधिकारको आनन्द लिइरहेका छौँ। म आफैलाई लाज लाग्छ जब म यहाँ बाहिर हेर्छु र संस्थाहरू र बिमारहरू र समस्याहरू देख्छु जुन अहिले भइरहेको छ। हाम्रा मण्डलीहरू सड़कमा हिँडिरहेको हुनुपर्ने, बिरामीलाई निको पार्दै, मरेकालाई उठाउँदै र शैतानलाई निकाल्दै, चिन्हहरू र अचम्मका कामहरू गर्दै, सारा संसारलाई येशु ख्रीष्ट दिनुहुन्छ भनी बुझाउँदै, त्यो नै हो जुन हामीले गर्न आवश्यक छ। किन तपाईँ भन्नुहुन्छ श्रीमान मोडी, कहिल्यै श्रीमान मोडी यस दिनमा बाँचिरहेका थिएनन्, त्यो सही हो। हामीहरू प्रभुको आगमनको दिनमा बाँचिरहेका छौँ र उहाँ हाम्रो आफन्तहरूसँग हुनुहुन्थ्यो भन्ने कुरालाई केवल हल्का रूपमा लिएका छौँ। तर अर्को दिन जब एक चुनौती दिनेले श्रीमान ग्राहमलाई चुनौती दिए, हामीले फेला पार्यौं कि उनी हाम्रो आफन्तहरू मध्ये हुनुहुन्नथ्यो। उनीहरूले उहाँलाई कहाँ फेला पारे? तिनीहरूले यसोलाई कहाँ भेटाए? ठिक त्यही जहाँ तिनीहरूले उहाँलाई छोडेका थिए। तिनीहरूले उहाँलाई कहाँ छोडेका थिए? पेन्टिकोस्टको चाडमा। हामीले यसोलाई कहाँ छोड्छौ? मण्डलीले कहाँ? पेन्टिकोस्टको चाडमा। जब हामी त्यो पुरानो समयको पेन्टिकोस्टल शक्ति र पेन्टिकोस्टको चाडबाट टाढा जान्छौ, हामी यसोबाट टाढा जान्छौ। त्यो वास्तवमै सही हो मित्र। हामीहरू हाम्रा सौभाग्य मुनि जिइरहेका छौ। हो महोदय, तिमीहरूले उहाँलाई पेन्टिकोस्टको चाडमा छोडेका थिए र त्यो मात्रै एउटा ठाउँ हो जुन मेथोडिस्ट, ब्याप्टिस्ट, प्रेस्बिटेरियन र पेन्टिकोस्टले उहाँलाई फेला पार्न सक्छ। त्यहाँ फिर्ता जानुहोस् जहाँ तपाईँले उहाँलाई छोड्नु भएको थियो। परमप्रभुको आनन्द कहाँ छ? परमप्रभुको शक्ति कहाँ छ? मण्डलीले आज सोध्छ, इतिहासको परमेश्वरलाई के भयो? उहाँ आफ्ना मानिसहरूले उहाँलाई दृश्यमा पुकार्नको लागि प्रतीक्षा गर्दै हुनुहुन्छ। तर हामीले यो संगठित मण्डलीबाट गर्न सक्दैनौ, हामीले यो मनोविज्ञान अन्तर्गत गर्न सक्दैनौ, हामीले यो अङ्कगणितको मार्फत गर्न सक्दैनौ, या हामीले यसलाई शिक्षाको मार्फत गर्न सक्दैनौ। हामीले आफैलाई अलग्याउँछौ, आफैलाई विभाजित गर्छौ। हामीहरू विभाजित छैनौ, हामीहरू वास्तवमा ख्रिस्त येशूमा एक व्यक्ति हौ। हामी सबैजना ख्रिस्तमा एक हौ र हाम्रा संगठित मण्डलीले यो कहिल्यै गर्ने छैन। जति सक्षम तिनीहरू छन् तिनीहरूले यो गर्ने छैनन्। हाम्रा शिक्षा नै सुसमाचारको लागि सबैभन्दा ठूलो बाधा हो। यो शिक्षा हो, हामीलाई चाहिने शिक्षा होइन। हामीलाई शक्ति प्रदर्शन गर्नको लागि मण्डलीमा वापस पवित्र आत्माको शक्ति र प्रदर्शनको खाँचो छ। यसोले कहिल्यै पनि भन्नु भएन सारा संसारमा जाओ र शिक्षा देऊ। उहाँले कहिल्यै पनि भन्नु भएन सारा संसारमा जाओ र गर। उहाँले भन्नुभयो सारा संसारमा जाओ र सुसमाचार प्रचार गर, र सुसमाचार पवित्र आत्मा पुनरुत्थानको शक्ति प्रदर्शन गर्नको लागि हो। हामीहरू अझै पनि हामीहरू हुनपर्ने ठाउँबाट 10 लाख मिल दूर छौँ। हामी अगाडि बढौँ। आउनुहोस् उहाँलाई छोडेको ठाउँ पेन्टिकोस्टको चाडमा हामी फर्केर जाउँ। येशूले भन्नुभयो योहन्नामा, मलाई लाग्छ 15 अध्याय, उहाँले भन्नुभयो म दाखको बोट हुँ, तिमीहरू हाँगाहरू हौ। ठिक छ, अब यदि त्यस दाखको बोटले पहिलो हाँगा फलाउँछ भने र त्यस हाँगाबाट एउटा प्रेरितको पुस्तक लेखियो, दोस्रो हाँगाले अर्को प्रेरितको पुस्तक बनाउनेछ, तेस्रो हाँगाले अर्को प्रेरितको पुस्तक बनाउनेछ, र हरेक हाँगा जुन त्यस दाखको बोटबाट आउँछ त्यो पहिलो हाँगा जस्तै नै हुनेछ। अब तपाईँले कलम गर्न सक्नुहुन्छ, त्यो हामीलाई थाहा छ। मैले एउटा निम्बु वंशको रुखमा करिब 8 भिन्न प्रकारका फलहरू देखेको छु। मैले एउटा सुन्तलाको रुखले अङ्गुर, एउटा कागती र सबै कुरा त्यसमा फलाएको देखेको छु, तर ती त्यसमा गाँसिएको हो। त्यही नै आजको अवस्था छ। हामीले हाम्रो विचारहरू गाँसिदिएका छौँ, हाम्रा संगठनहरू गाँसिदिएका छौँ, तर यदि त्यो रुखले कहिल्यै आफैमा अर्को दागको फल ल्याउँछ भने यो सक्कल जस्तै हुनेछ जुन यसमा गएको छ। हालेलुया! ओ मण्डलीसँग मिसिने, तर हामीलाई सकलको शक्ति चाहिन्छ। हामीलाई पवित्र आत्मा चाहिन्छ। येशू ख्रीष्टको पुनरुत्थानको शक्ति त्यही नै हो जे उहाँले हामीलाई गर्नको निम्ति भन्नुभएको छ। म दाखको बोट हुँ, तिमीहरू त्यसका हाँगाहरू। यदि अङ्गुरको दाखले एउटा हाँगा ल्याउँछ भने र यो सुन्दर निलो अङ्गुर बनी आउँछ, अर्को दाख जो यसले ल्याउँछ त्यसमा सुन्दर निलो अङ्गुर नै आउनेछ। यदि पहिलो दाख बाहिर आउँछ र तिमीहरू पवित्र आत्माको प्रभावमा परे र तिनीहरू महान आश्चर्य कर्महरू र चिन्हहरू गरे र तिनीहरूको गवाही संसारको लागि मोहर लगाए, यहाँसम्म कि तिनीहरू मध्ये धेरैले तिनीहरूको आफ्नै गवाईसँग, तिनीहरू आफ्ना रगतसँग तिनीहरूले आफ्ना गवाई मोर लगाए, तिनीहरूले सुसमाचार ल्याउनको लागि सबै प्रकारका खतराहरूबाट भएर गए, तिनीहरूले कष्ट भोगे, तिनीहरूले पिटाई खाए, तिनीहरूलाई दण्डित गरियो। के हामी स्वर्गमा घर लैजानु पर्छ एउटा आरामदायी फूलको ओछ्यानमा, जबकि तिनीहरूले पुरस्कार जित्नको लागि लडे र रक्तपात पूर्ण समुद्रहरू मार्फत तरे? हामीले के गर्ने अपेक्षा गर्छौ? यदि मैले शासन गर्नु छ भने मैले लडाई गर्नु नै पर्छ। मेरो साहस बढाउनुहोस् प्रभु। निश्चय नै हामीलाई चाहिन्छ एउटा, हामीलाई एउटा नयाँ संगठित मण्डली चाहिँदैन, हामीलाई एउटा नयाँ मण्डली भवन चाहिँदैन। हामीलाई आज के चाहिन्छ भने पुरानो समयको जंगल पछाडिको आकाश निलो पाप मार्ने पेन्टिकोस्ट जागृति, जुन पेन्टिकोस्टमा जन्मेको थियो र फेरि मण्डलीमा फर्केको छ, फेरि पनि पवित्र आत्माको शक्ति येशूलाई दृश्यमा ल्याउनको लागि। इतिहासको परमेश्वर सधैँ महत्वपूर्ण क्षणमा दृश्यमा उठ्नुहुन्छ। हामीलाई यो चाहिन्छ। आज हाम्रो मण्डलीको कुरा यही हो। हामीहरू धेरै पछाडि जाँदैछौ, हामीहरू संसारको शैलीहरूमा फँसिरहेका छौँ, र बिस्तारै वर्षै पछि यो अलिअलि मर्न र ओइलाउन थाल्छ। यो चाँडै छाट्ने समय हो। जतिको निश्चित म फुलपिटमा उभिरहेको छु, त्यति नै निश्चित परमेश्वरले यसलाई काट्नुहुनेछ। आफ्नो फल फलाउनको लागि परमेश्वरले उनको पछाडि काट्नुहुनेछ। यी दिनहरू मध्ये एक दिन उहाँले यसबाट संसारको कामहरू काट्नुहुनेछ। धर्मको नाममा मण्डली जुन तरिकामा अगाडि बढाएको छ, यो शर्मनाक छ। र हामीले पाउँछौ, जब येशूले छोड्नुभयो मृत्यु आयो। जब येशूले हाम्रो मण्डली छोड्नुहुन्छ, पवित्र आत्माको शक्तिले हाम्रो मण्डलीलाई छोड्छ, यो कमजोर हुन थाल्छ र मर्छ, र केही समयपछि त्यसमा केही पनि हुँदैन। अब जब येशूले छोड्नुभयो मृत्यु आयो। ओ कति यो एउटा कति दुःखद समय थियो। र ध्यान दिनुहोस्, तिनीहरू चारैतिर बौतारिए र तिनीहरू येशूलाई बोलाउन पठाए तर उहाँ आउनु भएन। तिनीहरूले उहाँलाई फेरि बोलाउन पठाए र उहाँ आउनु भएन, तर उहाँलाई थाहा थियो कि उहाँ के गर्न जाँदै हुनुहुन्थ्यो भने। उहाँलाई आज राति थाहा छ उहाँ के गर्न जाँदै हुनुहुन्छ। यो उहाँसँग हराएको छैन। उहाँलाई ठिकसँग थाहा छ कि उहाँ के गर्न जाँदै हुनुहुन्छ भने। उहाँले मानिसहरूलाई उठाउन जाँदै हुनुहुन्छ। म पुल्पिटमा उभिरहेको जतिकै निश्चित रूपमा उहाँले आफ्नो नाउँको खातिर अन्य जातिको पुस्ताबाट मानिसहरू उठाउनुहुनेछ। उहाँले यो गर्नुहुनेछ। यो योदीहरूको समय अब नजिकै छ र अन्य जातिको अन्त्य हुँदैछ, किनकि तिनीहरू भर्खरै बाहिर गएका छन्। तिनीहरूले ख्रिस्टलाई इन्कार गर्दैछन्। तिनीहरूले आफ्ना चिन्हहरू इन्कार गर्दैछन्। तिनीहरूले ईश्वरीय भनिने सबै थोकलाई इन्कार गर्दैछन्। र यसलाई कुनै प्रकारको विचार संक्रमण वा शैतानको शक्तिको रूपमा प्रचार फैलाउँछन् र गर्छन्। तिनीहरूले पवित्र आत्माको निन्दा गर्दैछन् र आफैलाई परमेश्वरबाट टाढा मोहर लगाइराखेका छन्। र परमेश्वरले त्यो अल्पसंख्यकलाई केही समयपछि लिनुहुन्छ र एउटा शक्तिशाली मण्डलीको रूपमा यसलाई उठाउनुहुन्छ। र त्यसपछि आत्मा युदीतर्फ फर्कनुहुन्छ र अन्य जातिका मण्डलीलाई घर लैजानुहुन्छ। एकदम सही हो। उनी अहिले निर्माण गरिएको अवस्थामा छिन्। ठिक छ, हामीहरू अन्तिम समयमा छौ लगभग। येशू उहाँलाई थाहा थियो र केही समयपछि उहाँले भन्नुभयो, हाम्रो मित्र लाजरस सुतिरहेको छ। किन? चेलाहरूले सोचेका थिए उहाँले अलिकति विश्राम लिइरहनु भएको छ। उहाँले भन्नुभयो, ठिक छ, यदि ऊ सुतिरहेको छ भने उसले एकदम राम्रो गरिरहेको छ। ठिक छ, उहाँले आफ्नोमा भन्नुभयो तिनीहरूको शब्द ताकि तिनीहरूले बुझ्न सकुन्। भन्नुभयो, ऊ मरिसक्यो र तिम्रो खातिर म त्यहाँ नभएकोमा खुसी छु। बुझ्नुभयो, तिम्रो खातिर म खुसी छु कि म त्यहाँ थिइन, किनभने तिनीहरूले उसलाई निको पार्नको लागि उहाँलाई सोधिरहेका हुने थिए। तर उहाँलाई थाहा थियो कि उहाँले त्यो गर्न सक्नु हुँदैन, किनभने दर्शन अझै पनि ती चार दिन पश्चात उहाँलाई थाहा भयो कि त्यो समय थियो जब पिताले उहाँलाई भन्नुभएको थियो। कति सुन्दर, उहाँले चिहानमा भन्नुभयो, पिता, म तपाईँलाई धन्यवाद दिन्छु, तपाईँले सुनिसक्नु भएको छ, तर म केवल तिनीहरूको लागि यो भन्न चाहन्छु जो यहाँ खडा छन्। बुझ्नुभयो, उहाँले के गर्न जाँदै हुनुहुन्छ भन्ने कुरा उहाँलाई पहिले नै थाहा थियो। उहाँले भन्नुभयो, म गएर उहाँलाई उठाउँछु। अब म कल्पना गर्न सक्छु कि त्यो सानो घर वास्तवमै टुटेको थियो। कमाउने मान्छे गयो, उदास थिए। ओ, यो अद्भुत हो जब तपाईँले एउटा दुखी घर वा एउटा दुखी हृदय पाउनुहुन्छ र त्यसपछि यसो अचानक देखा पर्नुहुन्छ, होइन र? म मार्थालाई देखेको कल्पना गर्न सक्छु, मुहारलाई कालो घुम्टोले पुरा ढाकेकी एउटा सुन्दर सानी महिला र सानी मरियम, र तिनीहरूले एकअर्कालाई थामिरहेका, यसो भन्दै, हामी के गर्नेछौ? बुवा र आमा जानुभयो र हाम्रो प्रिय भाइ, अब हामीले मण्डली छोडेका छौँ र हामी तिनीहरूबाट बहिष्कृत छौँ र नासरतको येशूलाई पछ्याउन निस्किआएका छौँ र उहाँ कतै निस्किनु भएको छ र हामीलाई छोड्नु भएको छ। एउटा आलोचक आएर यसो भनेको म सुन्न सक्छु, हे, कहाँ गयो त्यो दिव्य चङ्गाईकर्ता, गालिलको अगमवक्ता, त्यो अहिले कहाँ छ? बुझ्नुभयो, जब वास्तवमै उसले केही गर्न पर्ने समय आउँछ, ऊ छैन, यो त्यहाँ छ। बुझ्नुभयो, परमेश्वरले केवल त्यो गर्न मन पराउनुहुन्छ। केवल मानिसहरूलाई तिनीहरू को हुन् भने देखाउन दिनुहुन्छ। हो, तिनीहरू वास्तवमै को हुन् भने हेर्न तिनीहरूलाई जाँच गर्दै हुनुहुन्छ। उहाँले तिनीहरूलाई आशिष दिनुहुन्छ। उहाँ देखा पर्नुहुन्छ, आफैलाई देखाउनुहुन्छ, आफैलाई मानिसहरूमा परिचय गर्नुहुन्छ, केवल यो हेर्नको लागि कि तिनीहरूले कस्तो प्रतिज्ञा लिन्छन्, केवल यो हेर्नको लागि कि तिनीहरूले यसको बारेमा के गर्नेछन्। अब त्यसपछि हामीले पाउँछौ, केही दिन पछि, चार दिन गरिब लाजरस मरेको थियो, तिनीहरूले उसलाई गाडे, दोस्रो दिन, तेस्रो दिन, चौथो दिन, अब जो कोहीलाई पनि थाहा छ, तीन दिन पछि कुहिन सुरु गर्छ, नाक अनुहारमा खस्छ पहिलो, र त्यसपछि सर्न सुरु गर्छ, छालाको किराले शरीरलाई खान थाल्छ। तिनीहरूले उसलाई जमिनमा राखे, कब्रको माथि एउटा ठूलो चट्टान राखे जहाँ तिनीहरूले उसलाई गाडेका थिए, र हरेक पटक जवान केटीहरू बाहिर जान्थे र चियानमा घुँडा टेकेर रुन्थे। र केही समयपछि खबर चारैतिर आयो, येशू आउनु भएको छ, हामीले उहाँ सहरतिर आउनुभएको देख्यौं। ओ, त्यस सानी मार्था जो यति धेरै देख्दा यसको बारेमा यति सुस्त थिइन्, त्यस बेलामा उनले प्रमाणित गरिन् कि उनी केबाट बनेकी थिइन्। यहाँ उनी आइन्, त्यसपछि उनी आफ्नो बाटोबाट आइन् दौडदै उहाँलाई खोज्दै। तिनीहरू मध्ये केहीले सड़कमा यसो भनेको मैले सुन्न सक्छु, ठिक छ, मलाई लाग्छ तपाईँ अब सन्तुष्ट हुनुहुन्छ होला कि तपाईँको धर्म झुटो थियो। उनले केवल तिनीहरूको कुरालाई व्यवस्था गरिन् र अघि बढिन्, सबै आलोचकहरूबाट भएर गुज्रिन्। उनी उहाँलाई नदेखेसम्म तल गइन्, सायद सड़कको कुनामा बसिन्। अब यस्तो देखिन्छ उनीसँग उहाँलाई गाली गर्ने र उहाँको विरुद्ध नराम्रो बोल्ने अधिकार थियो होला, किन उनी माथि आएर यसो भनिन्, यहाँ हेर्नुहोस् तपाईँ एउटा अगमवक्ता हुनुपर्ने एउटा परमेश्वरको मानिस, हामीले तपाईँलाई बोलाउँदा तपाईँ किन आउनु भएन? किन हामी अहिले सहरको हाँसोको पात्र भएका छौँ। हामी तपाईँलाई पछ्याउनको लागि मण्डलीबाट बाहिर निस्केर आयौं। उनमा यो अधिकार थियो जस्तो देखिन्छ, तर तपाईँलाई थाहा छ थुमा र ढुकुरमा मैले प्रचार गरेको जस्तै, यदि हामी एउटा थुमा हौ, एउटा थुमाले आफूले पाएको सबै अधिकारलाई गुमाउँछ। यो एकदम सही हो, उसँग उन बाहेक अरू केही हुँदैन, त्यसैले उसले यो गुमाउनु पर्छ। र तपाईँले परमेश्वरलाई सेवा गर्ने सबै अधिकार गुमाउनुहुन्छ, त्यो एकदम सही हो। मैले ती साना पुराना लुगाहरू लगाउने महिलाहरूको बारेमा बुझ्दै थिए, तपाईँलाई थाहा छ, र तिनीहरूले भने, ठिक छ, हामी अमेरिकीहरू हौ, हामीले जे चाहन्छौ त्यो हामीले गर्न सक्छौ। मैले भने, त्यो वास्तवमै सही हो, तर यदि तपाईँ एउटा थुमा हुनुहुन्छ भने तपाईँले आफ्ना अधिकारहरू त्याग्नुहुनेछ। धुम्रपान गर्ने र त्यसरी नै हिँड्ने महिलाले गरेको सबैभन्दा खराब काम त्यही हो, त्यो एकदम सही हो। एउटा महिलाले मलाई भनिन्, धेरै समय भएको छैन, मसँग बोल्दै थिइन्, भनिन्, तर भाइ ब्रनाम तिनीहरूले अरू कुनै प्रकारका पोसाक नै बनाउँदैनन्। मैले भने, तर तिनीहरूले अझै पनि कपडा सिलाउने यन्त्र बनाउँछन् र सामान बेच्छन्, त्यहाँ यसको लागि कुनै बहाना छैन। यो वास्तवमै सही हो। याद गर्नुहोस्, कुनै दिन तपाईँ आफ्नो श्रीमानको लागि शुद्ध हुन सक्नुहुन्छ, तर तपाईँले यसको लागि व्यभिचारको जवाब दिनुहुनेछ निश्चित रूपमा। जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। आजका पेन्टिकोस्टल महिलाहरूलाई के भएको छ म चम्म मान्दछु। कसरी तपाईँ पुरानो काट्ने रेखाबाट टाढा हुनुभयो, कसरी तपाईँको आमाहरूले लामो केस राख्ने गर्थे, र आज पेन्टिकोस्टका महिलाहरूले मार्डी ग्रासको झुण्ड जस्तै गरी रंगाउँछन् र तिनीहरूका केस काट्छन् र छोटो पुरानो लुगाहरू त्यसरी लगाउँछन्, ठिक अन्यले गरे जस्तै गरी। बाहिर निक्लाउनुहोस् र दिउँसो आँगनमा घाँस काट। जब पुरुषहरू आउँदै गर्छन्, के तपाईँलाई जान्नुहुन्छ महिला कि तपाईँले ती पुरुषहरूसँग व्यभिचार गरेकोमा जवाफ दिनुपर्नेछ? तपाईँले आफैलाई त्यस उद्देश्यले तिनीहरू सामु प्रस्तुत गर्नुहुन्छ। यो मण्डली र मानिसमा एउटा दुष्ट आत्मा हो र तिनीहरूलाई यो थाहा छैन, अन्धा छन् र जान्दैनन्। यो सत्य हो। सायद तपाईँले भन्नुहुन्छ होला कि म एउटा प्रचारक भएको नाताले यो भन्ने अधिकार मसँग छैन, ठिक छ, मैले पवित्र आत्माको अगुवाईलाई पछ्याउनु पर्छ, त्यो सबै म भन्न सक्छु। तपाईँ यदि मैले तपाईँलाई इन्साफमा भेटे भने त्यस बेला मेरो हातमा तपाईँको रगत हुने छैन। शैतान जस्तो देखिने सबै खालका कुराबाट टाढा रहनुहोस्, यसबाट टाढा हुनुहोस्, यसबाट दूर रहनुहोस्। मलाई मतलब छैन कतिजना टेलिभिजनका ताराहरू, तपाईँ यहाँ एउटा टेलिभिजनको तारा हुनुहुन्न, तपाईँ परमेश्वरको छोरी हुनुहुन्छ। अर्को बिहान पास्टरको मण्डलीमा प्रचार गरेको थिए एउटा बुढो दासको बारेमा। धेरै समय पहिले तिनीहरूले दास बेच्ने गर्थे र तिनीहरू आउने गर्थे र लिलामीमा किन्ने गर्थे, र मानिसहरू तिनीहरू रोइरहेका हुन्थे, कराइरहेका हुन्थे, किनभने तिनीहरूको जन्मभूमि तिनीहरू कहिल्यै फर्केर जान पाउँदैन थिए, र तिनीहरूले तिनीहरूलाई कुरा हान्नु पर्थ्यो, र तिनीहरूले तिनीहरूलाई त्यसरी नै किन्थे जसरी तपाईँले अटोमोबाइल किन्नुहुन्छ। कुनै पनि कुराको लागि मूल्यहरू र ती मानव जातिलाई बेच्थे। र एक दिन एउटा खरिददार आउँछ, एउटा दलाल, एउटा ठूलो वृक्षारोपणमा, र उसले भन्यो, तिमीले कतिजना दासहरू बिक्री गर्न राखेका छौ? भन्यो, मसँग केही चाहिँ अदला बदली गर्नको लागि छ। तिनीहरूले आफ्नो लागि ठूलो चाहिँ लिन खोज्थे, तिनीहरूको लागि आमाहरू बुवाहरू लिन्थे। यदि उसले विवाह गरेको स्त्री थोरै कमजोर स्त्री थियो भने लिने गर्थे। यी ठूला स्वस्थ पुरुषहरू लिन्थे र तिनीहरूलाई प्रजनन गर्थे, घोडाहरू र पशुलाई गरे जस्तै, कहिल्यै सही थिएन। परमेश्वरले मानिसलाई बनाउनु भयो, मानिसले दास बनाए, यो गर्नको लागि सही होइन, कहिल्यै होइन। परमेश्वरले कुनै पनि मानिसलाई एउटा दास होस् भन्ने चाहना राख्नुहुन्न, होइन श्रीमान, र होइन। हेर्नुहोस् के हुन आयो, र त्यो सबैको बीचमा यो साथीले भन्यो, ठिक छ, म ती मध्ये केही किन्न चाहन्छु। उसले त्यहाँ एउटा जवान केटोलाई ध्यान गर्यो, तिनीहरूले त्यसलाई कोर्रा हान्न पर्दैन थियो, उसको चिउडो माथि थियो, शिर माथि थियो, ठिक एउटा वास्तविक मर्द जस्तो वरपर हिँड्दै थियो। र त्यो दलालले भन्यो म यसलाई किन्न चाहन्छु। उसले भन्यो तर यो त बिक्रीको लागि होइन। उसले भन्यो किन? भन्यो के यो मालिक हो? उसले भन्यो होइन यो एउटा दास हो। ठिक छ। भन्यो किन? के तपाईँले यसलाई बाँकी रहेका अरूलाई भन्दा राम्ररी खुवाउनुहुन्छ? उसले भन्यो होइन, यसले त्यहाँ बाहिर रसोई घरमा बाँकीकाहरू सँगै खान्छ। यो एउटा दास हो। भन्यो के कुराले यसलाई अन्य बाँकी रहेकाहरू भन्दा फरक बनाउँछ? र मालिकले भन्यो म पनि लामो समयसम्म यो कुरामा आफै आश्चर्यचकितमा थिए, तर एक दिन मैले पत्ता लगाए मातृभूमिमा यसको बुवा कुलको राजा हो, र यद्यपि यो घरबाट टाढा यहाँ विदेशी हो, यसलाई अझै पनि थाहा छ कि यो एउटा राजाको छोरा हो र यसले आफैलाई त्यसरी नै व्यवहार गर्ने गराउँछ। यदि अफ्रिकी मूल निवासीले बुझ्छ कि उसको पिता एउटा राजा हो र यहाँ पारी एउटा अपरिचित भूमिमा एउटा विदेशीले अझै पनि जान्दछ कि समुद्र पारी ऊ एउटा राजाको छोरा हो, कति धेरै महिलाहरू र पुरुषहरूले आफ्नो चालढाल मिलाउन पर्ने हो जबकि तपाईँ परमेश्वरको छोरा र छोरीहरू हुनुहुन्छ। यो जस्तै व्यवहार गर्नुहोस्, निश्चय पनि आफ्नो आचरणमा रहनुहोस्, आफैलाई शुद्ध पार्नुहोस् र परमेश्वरको छोरा र छोरी जसरी व्यवहार गर्नुहोस् कुनै आश्चर्य छैन जस्तो सुकै अवस्था आए पनि। यहाँ हामी छौ। ओ सानी मार्था दौडेर आइन्। उनी यस्तो देखिन्थिन् कि उनीसँग उहाँको विरुद्धमा भन्न पर्ने एउटा केही थियो। तपाईँ मेरो भाइ कहाँ किन आउनु भएन? हेर्नुहोस् हामीले तपाईँको लागि के गरेका छौ र तपाईँले हामीलाई निराश बनाउनु भयो। ठिक छ, यदि उसले यो भनेकी थिइन् भने कहानी कहिल्यै पनि त्यस तरिकामा सिद्धिने थिएन जुन तरिकामा त्यो सिद्धिएको थियो। होइन श्रीमान, यो परमेश्वरको दिव्य वरदानमा तपाईँ अघि बढ्ने तरिकाको विषयमा हो। यदि परमेश्वरले वरदान पठाउनुहुन्छ भने तपाईँ त्यसमा सही तरिकाले अघि बढ्नुपर्छ। यदि तपाईँले यसबाट केही कुरा पाउने अपेक्षा कहिल्यै राख्नु भएको छ भने तपाईँ यसमा सही तरिकामा अघि सर्नुपर्छ। र मार्थाले त्यो जानेकी थिइन्। उनले सम्भवतः सुनमी स्त्री र उनको बच्चाको बारेमा पढेकी थिइन् र उनले यदि त्यस सुनमी स्त्रीले जानिन् कि एलियामा परमेश्वर हुनुहुन्थ्यो भने अझै कति धेरै उहाँ येशूमा हुनुहुन्थ्यो पक्कै पनि। त्यसैले उनी सही विचारले उनी माथि गइन् र उहाँको पाउमा परिन्। मलाई त्यो मनपर्छ। उहाँको पाउनेर परिन् र भनिन् प्रभु, त्यो उहाँको सही उपाधि हो, त्यो नै उहाँ हुनुहुन्थ्यो, उहाँ उनको प्रभु हुनुहुन्थ्यो। प्रभु यदि तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन। उहाँले त्यस सुन्दर स्त्रीलाई हेर्दा उहाँको महान हृदयलाई देखेको मैले केवल कल्पना मात्रै गर्न सक्छु। उनको गालाबाट तल आँसु खसिरहेको छ। भनिन् प्रभु यदि तपाईँ हुनुहुन्थ्यो भने मेरो भाइ मर्ने थिएन। हेर्नुहोस् उनले के भनिन्, तर अहिले पनि प्रभु ऊ मरेको भए तापनि उसको शरीरमा छालाको किराहरू घस्रिरहेको भए तापनि अहिले पनि प्रभु जे केही पनि तपाईँले परमेश्वरलाई माग्नुहुन्छ परमेश्वरले त्यो तपाईँलाई दिनुहुनेछ। ओ त्यो नै रहस्य हो। तपाईँले भन्नुहुन्छ होला मैले हरेक अस्पतालबाट भएर हेरेको छु, चिकित्सकले म मर्नेवाला छु भनेको छ, तर अहिले पनि प्रभु म गठियाले अपाङ्ग भएको छु, म चल्न सक्दिन, तर अहिले पनि प्रभु हिजो राति त्यस सानो बच्चाको त्यति ठूलो टाउको चारैतिर पानी जमेको थियो, त्यहाँ केही छैन तपाईँले गर्न सक्ने, यो बाहिर फैलिन्थ्यो र यसको सानो टाउको फुट्थ्यो र मर्थ्यो, तर पनि अहिले प्रभु उहाँ अझै पनि उही परमेश्वर हुनुहुन्छ, उहाँ अझै पनि उही प्रभु हुनुहुन्छ, अहिले पनि प्रभु र उहाँ सर्वशक्तिमान परमेश्वरको दाहिने हातमा बस्दै हुनुहुन्छ। उहाँले हाम्रो निम्ति गर्नुभएको कुरामा हामीले दाबी गर्नको लागि मध्यस्थता गर्दै हुनुहुन्छ। अब म वास्तवमै धार्मिक महसुस गर्दैछु, पक्कै गर्दैछु। तपाईँले मलाई जसरी नै पवित्र बनाउँदो भनेर बोलाउनुहुन्छ, त्यसैले तपाईँ पनि सुरु गर्नुहोला र यसलाई पूरा गर्न सक्नुहुन्छ। त्यसैले हो श्रीमान, अहिले पनि प्रभु जे केही पनि तपाईँ परमेश्वरलाई माग्नुहुन्छ परमेश्वरले यो गर्नुहुनेछ। मेरो नाउँमा पितालाई जे पनि माग्छु म यो गर्नेछु, यसोले भन्नुभयो। अहिले पनि प्रभु जे केही पनि तपाईँ माग्नुहुन्छ परमेश्वरले यो गर्नुहुनेछ। ओ त्यसले उहाँको महान हृदयलाई पगालेको हुनुपर्छ। उहाँले भन्नुभयो तिम्रो भाइ फेरि पनि जिउनेछ। उनले भनिन् हो प्रभु ऊ जिउनेछ, ऊ असल केटा थियो, ऊ अन्तिम दिनमा आम पुनरुत्थानको समयमा आउनेछ। ती यहुदीले आम पुनरुत्थानमा विश्वास गर्थे, ऊ अन्तिम दिनहरूमा आम पुनरुत्थानमा आउनेछन्। उहाँलाई हेर्नुहोस्, उहाँले आफ्नो सानो आत्मीयतालाई सँगै तान्नुभयो। उहाँले भन्नुभयो म नै पुनरुत्थान र जीवन हुँ। ओ मेरो, यहाँ कहिल्यै कुनै पनि मानिस थिएन जसले पहिले यो भन्न सक्थ्यो, यहाँ अर्को कोही कहिल्यै पनि हुने छैन जसले यो भन्न सक्छ। उहाँ मात्रै एक हुनुहुन्छ जसले यो भन्न सक्नुहुन्छ म पुनरुत्थान र जीवन हुँ। परमप्रभुले भन्नुभयो म माथि विश्वास गर्ने मानिस मर्यो भने तापनि जीवित हुनेछ, र जो बाँच्छ र ममा विश्वास गर्छ त्यो कहिल्यै मर्ने छैन, के तिमी यो विश्वास गर्छौ? उनले भनिन्, गर्छु प्रभु। ओ, उनलाई थाहा थियो कि त्यहाँ केही घटना हुनेवाला छ, हुनु नै पर्नेछ। जब इमानदार हृदयको विश्वासले परमेश्वरलाई भेट्छ, ती कुराहरू केवल सँगै यसरी त्यहाँ आउँछन्। केही घटना हुनुपर्छ। आज राति म यी श्रोताहरूलाई येशू ख्रीष्टको नाममा चुनौती दिन्छु, तपाईँको विश्वास परमेश्वरसँग त्यसरी जोडिन दिनुहोस्। केही मिनटमा हामीसँग अर्को पेन्टिकोस्ट हुनेवाला छ। त्यहाँ यस सहरमा यस्तो एउटा जागृति हुनेछ, तिनीहरूलाई नियन्त्रण गर्न यो देशमा त्यहाँ यथेष्ट सुरक्षा कर्मीहरू हुने छैन। त्यो सही हो, त्यहाँ एउटा वास्तविक जागृति हुनेछ। अहिले पनि प्रभु, ठिक छ प्रभु, हामीले यसमा गरिसकेका छौँ, हामीले यो गरेका छौँ र त्यो गरेका छौँ, तिमीले के गर्यो मलाई त्यो मतलब छैन। अहिले पनि प्रभु उहाँलाई तपाईँले पुकार गर्नको लागि उहाँले प्रतीक्षा गरिरहनु भएको छ। उहाँले के तिमीले यो विश्वास गर्छौ? पक्कै पनि हो श्रीमान। अहिले पनि जे केही पनि तपाईँले उहाँलाई माग्नुहुन्छ, तिमीले उसलाई कहाँ राखेको छौ? अब उहाँ तल कब्रमा जानुहुन्छ, उहाँ रुनको लागि पर्याप्त मानिस हुनुहुन्थ्यो, उहाँ मरेकोलाई जीवित पार्न पर्याप्त परमेश्वर हुनुहुन्थ्यो। यहाँ केही समय पहिले एक महिला जो निश्चित समुदायकी थिइन्, म यसलाई संगठित मण्डलीको बारेमा बनाउने बानी कहिल्यै बनाउँदिन, तर यस महिला, तिनीहरूले येशू ईश्वरीय हुनुहुन्थ्यो भन्ने विश्वास गर्दैन। तिनीहरूले भने कि उहाँ केवल एक अगमवक्ता मात्रै हुनुहुन्छ। अब उहाँ यदि उहाँ अगमवक्ता मात्रै हुनुहुन्थ्यो भने हामीहरू सबै पापमा हुन्छौँ। उहाँ कि त परमेश्वर हुनुहुन्थ्यो, परमेश्वर भन्दा कति पनि कम थिएन, या त संसारको सबैभन्दा ठूलो धोकेबाज हुनुहुन्थ्यो। त्यो सही हो, उहाँ मानिस भन्दा बढी हुनुहुन्थ्यो। उनले भनिन्, उहाँ ईश्वरीय हुनुहुन्न थियो। आजको यो सामाजिक सुसमाचारमा यस्ता कति धेरै कुरा छन्, येशू ख्रीष्टलाई अगमवक्ता बनाउने कोसिस गर्छन्, किन उहाँ अगमवक्ताहरूको परमेश्वर हुनुहुन्थ्यो, निश्चय नै उहाँ हुनुहुन्थ्यो। उनले भनिन्, म तपाईँको बाइबलबाट तपाईँलाई प्रमाणित गर्छु, उहाँ केवल मानिस मात्रै हुनुहुन्थ्यो। मैले भने, तपाईँले यो गर्नुहोस्। अनि उनले भनिन्, जब उहाँ लाजरसको चिहानमा जानुभयो, बाइबलले भनेको छ उहाँ रुनुभयो, उहाँ मरणशील हुनुपर्छ, नभए रुनुहुन्न थियो। मैले भने, महिला, के त्यो तपाईँको धर्मशास्त्र हो? म यो पवित्र कुरालाई अपमान गर्नको लागि यो भन्दिन, तर मैले उसलाई के भने म तपाईँलाई यो भन्छु। उनले भने, त्यही नै हो। मैले भने, यो टिप्पणी भोकै मर्ने कुखुराको छायाबाट बनेको सुप भन्दा पनि कमजोर छ। मैले भने, ठिक छ, तपाईँसँग खडा हुनको लागि एउटा कुरा पनि छैन। उनले भने, किन उहाँ रुनुभयो? त्यसले उहाँ मरणशील हुनुहुन्छ भनी देखाउँछ। मैले भने, उहाँ दुवै मरणशील र अमरणशील हुनुहुन्थ्यो, उहाँ शरीरमा परमेश्वर हुनुहुन्थ्यो। उनले भने, ओ बकवास। मैले भने, उहाँ हृदय चियानमा जानुभयो, त्यो धेरै नै सत्य हो, तर जब उहाँले आफ्नो सानो आत्मालाई सिधा पार्नुभयो, बाइबलले भन्यो उहाँलाई हेर्नको लागि त्यहाँ धेरै कुरा थिएन, उहाँमा हामीले कुनै सुन्दरता पाउँदैन थियौ। तर जब उहाँले ती साना काँध पछाडि फ्याँक्नुभयो र भन्नुभयो, लाजरस निस्केर आइज, र एउटा मानिस जो चार दिनदेखि मरेको थियो र चिहानमा सडेको थियो, ऊ उठेर आयो। त्यो मानिस भन्दा ठूलो थियो। मान्छेले यो गर्न सक्छ भने मलाई देखाउनुहोस्। यो के थियो? मरणशीलताले आफ्नो मालिक चिनेको थियो, जीवनले आफ्नो सृष्टिकर्तालाई चिनेको थियो। केही कुरा हुनुपर्ने थियो। उहाँले बोल्नुभयो र एउटा मानिस जो मरेको थियो र आफ्नो चियानमा चार दिनसम्म थियो, फेरि जीवित भई उठ्यो र आफ्नो खुट्टामा खडा भयो र जियो। हालेलुया! त्यो आफ्नो पुत्रमा परमेश्वर हुनुहुन्थ्यो, हो श्रीमान, त्यो परमेश्वर हुनुहुन्थ्यो। उहाँ पुत्र मार्फत आफैलाई चिनाउँदै हुनुहुन्थ्यो, त्यो परमेश्वर बोल्दै हुनुहुन्थ्यो, कुनै एउटा मान्छे होइन। उहाँ त्यो दिन केही खानको लागि रुखको चारैतिर हेर्नु नै एक मानिस हुनुहुन्थ्यो, त्यो एउटा मानिस थियो। तर जब उहाँले पाँचवटा रोटी र दुईटा माछा लिनुभयो र 5,000 जनालाई खुवाउनुभयो, त्यो एउटा मानिस भन्दा पनि बढी थियो। त्यहाँ तिनीहरूलाई खुवाइरहनु हुने त्यो परमेश्वर हुनुहुन्थ्यो, उहाँ एउटा अगमवक्ता भन्दा बढी हुनुहुन्थ्यो, एउटा मानिस भन्दा बढी उहाँ ईश्वर मानव हुनुहुन्थ्यो निश्चित रूपमा। त्यस रात उहाँ त्यो सानो ढुङ्गामा लेटिरहनु भएको थियो र समुद्र एउटा बोतल रोक्ने जस्तै गरी गुज्रिरहेको र उफ्रिरहेको थियो। त्यस शक्तिशाली समुद्रमा जब समुद्रको 10,000 दुष्टहरूले उहाँलाई त्यो रात डुबाउने कसम खाए, उहाँ एउटा मानिस बिरामीहरूको लागि प्रार्थना गरेर कमजोर र थकित हुनुहुन्थ्यो, त्यहाँ पछाडि पल्टिरहनु भएको र बतासले उहाँलाई विचलित समेत पारेन। जब उहाँ सुत्नु भएको थियो उहाँ मानिस हुनुहुन्थ्यो, तर जब उहाँ उठ्नुभयो उहाँको खुट्टा डुङ्गाको एकपट्टि राख्नुभयो, माथि हेर्नुभयो र भन्नुभयो, शान्त स्थिर हो, र बतास र छालले उहाँको आज्ञा पालन गर्यो। त्यो एउटा मानिस भन्दा पनि बढी थियो। त्यो मानिसमा परमेश्वर हुनुहुन्थ्यो, आफूलाई चिनाउँदै हुनुहुन्थ्यो। त्यो सही हो। जब उहाँ दयाको लागि कराउनु भयो, उहाँ क्रुसमा एउटा मानिस हुनुहुन्थ्यो। जब उहाँ चिच्याउनु भयो र भन्नुभयो म तीर्थ आएको छु, त्यो एउटा मानिस थियो। जब उहाँ मर्नुभयो, उहाँ एउटा मानिस हुनुहुन्थ्यो। तर इस्टरको बिहान जब उहाँले मृत्यु, नरक र चिहानको मोहर तोड्नुभयो र फेरि बौरी उठ्नुभयो, उहाँ एउटा मानिस भन्दा बढी हुनुहुन्थ्यो। त्यो परमेश्वर प्रकट हुनुभएको थियो। केही आश्चर्य छैन कि कविले भनेका छन्, जिउँदा उहाँले मलाई प्रेम गर्नुभयो, मर्दा उहाँले मलाई बचाउनु भयो, गाडिँदा उहाँले मेरो पाप टाढा लैजानुभयो, उठ्दा उहाँले सित्तैमा सदाको निम्ति धर्मी ठहराउनु भयो। कुनै दिन उहाँ आउँदै हुनुहुन्छ, ओ महिमाको दिन। उहाँले भन्नुभयो, किनभने म जिउ छु, तिमीहरू पनि जिउँदछु। के तपाईँ यो विश्वास गर्नुहुन्छ? उहाँ हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ। के तपाईँ यो विश्वास गर्नुहुन्छ? म विश्वास गर्छु कि पवित्र आत्मा ठिक अहिले यहाँ हुनुहुन्छ। के तपाईँ यो विश्वास गर्नुहुन्छ? म विश्वास गर्छु कि उहाँले हामीलाई उहाँको उपस्थितिले भर्नुहुनेछ। के तपाईँ यो विश्वास गर्नुहुन्छ? म विश्वास गर्छु कि पवित्र आत्माले आफ्नो उपस्थिति खन्याउन चाहनुहुन्छ, सबै बिरामीलाई निको पार्नुहुन्छ, पवित्र आत्मा नपाउनु भएको सबै मानिसहरूलाई भरिपूर्ण पार्नुहुन्छ। के तपाईँ यो विश्वास गर्नुहुन्छ? के तपाईँ आफ्नो सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्छ? आउनुहोस् हाम्रो खुट्टामा उभिएर उहाँलाई प्रशंसा गरौँ। मलाई विश्वास छ कि उहाँ ठिक अहिले हामी माथि खस्नुहुनेछ। ओ प्रभु परमेश्वर, स्वर्ग र पृथ्वीको सृष्टिकर्ता, अनन्त जीवनको अधिकारी, सबै असल वरदान दिनुहुने दाता, हामी यो विश्वास गर्छौँ प्रभु। हामी विश्वास गर्छौँ कि तपाईँ यहाँ सभामा हुनुहुन्छ। हामी विश्वास गर्छौँ कि यो तपाईँ हुनुहुन्छ जसले हाम्रा प्राणहरूलाई आशिष दिँदै हुनुहुन्छ। हामी विश्वास गर्छौँ कि यो तपाईँ हुनुहुन्छ जसले हामीलाई तपाईँको आत्मा खनाइरहनु भएको छ। हामी विश्वास गर्छौँ कि तपाईँ हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ। हामी विश्वास गर्छौँ कि तपाईँ सदाको निम्ति जीवित हुनुहुन्छ र हाम्रा नामहरू थुमाको जीवनको पुस्तकमा लेखिएको छ। सबै स्वर्ग र पृथ्वी बितेर जानेछ, तर हामी सदाको लागि जिउनेछौँ, किनभने तपाईँ सधैँभरि जिउनुहुन्छ। प्रभु, तपाईँले यो हामीलाई प्रतिज्ञा गर्नुभएको थियो। हामी यो हाम्रो सम्पूर्ण हृदयले विश्वास गर्छौँ। हामीमा भएका सबै कुराले हामी यो विश्वास गर्छौँ। प्रभु, म उहाँलाई प्रेम गर्छु, म उहाँलाई प्रेम गर्छु। के तपाईँ उहाँलाई विश्वास गर्नुहुन्छ? म विश्वास गर्छु कि त्यो पवित्र आत्मा हुनुहुन्छ। त्यहाँ केही कुरा हामी माथि खसिरहेको छ। के तपाईँ यो विश्वास गर्नुहुन्छ? म विश्वास गर्छु कि उहाँले प्रत्येक व्यक्तिलाई ठिक अहिले निको पार्न सक्नुहुन्छ। के तपाईँ यो विश्वास गर्नुहुन्छ? उहाँमा तपाईँको हात उठाउनुहोस्, आफ्नो खुट्टामा उभिनुहोस्। के तपाईँले यो विश्वास गर्नुहुन्छ? पवित्र आत्मा यहाँ हुनुहुन्छ। यो त्यो हो, पत्रुसले भने, यो त्यो हो, यो नै हो पवित्र आत्मा। ओ प्रभु, स्वर्ग र पृथ्वीको सृष्टिकर्ता, तपाईँको शक्ति र तपाईँको आशिषहरू र तपाईँको भलाइ यी मानिसहरूमा पठाउनुहोस् र तिनीहरूका हृदयलाई आशिष दिनुहोस् र तिनीहरूलाई हेर्न दिनुहोस् कि परमेश्वरको पुत्र सदा सर्वदा जिउनुहुन्छ। यो प्रदान गर्नुहोस् ओ प्रभु। हामी तिनीहरूलाई परमेश्वरको पुत्र येशु ख्रीष्टको नाउँमा तपाईँमा प्रस्तुत गर्दछौँ। जो कोहीमा पवित्र आत्मा छैन, आफ्नो हात उठाउनुहोस् र परमेश्वरको प्रशंसा गर्नुहोस्। म विश्वास गर्छु कि उहाँ तपाईँमा खस्नुहुनेछ। कसैले तपाईँको हात तिनीहरूमा राखिदिनुहोस्। यो घडी हो, हामी किन अझै कुदिरहन्छौँ? यो नै समय हो, यो पेन्टिकोस्टको समय हो, परमेश्वरमा फर्केर आउने। परमेश्वरमा सही हुनुहोस्। पेन्टिकोस्ट जीवित परमेश्वरको शक्तिले तपाईँको हृदयलाई उत्तेजित पार्नुहोस्। उहाँको आत्मालाई तपाईँमा आएर चल्न दिनुहोस्। तपाईँको आत्मालाई सन्तृप्त पार्दै उहाँ रात पछि रात यहाँ हुनुहुन्छ। यहाँ बिरामीलाई निको पार्नु, अन्धोलाई दृष्टि दिन, महान र शक्तिद्वारा उहाँले आफैलाई सधैँ उस्तै प्रमाणित गर्नुहुन्छ। हालेलुया, उहाँको प्रशंसा गर्नुहोस्। आफ्नो हात उठाउनुहोस्। तपाईँ कहाँ हुनुहुन्छ त्यो भुलिदिनुहोस्। केवल यो जान्नुहोस् कि तपाईँ उहाँको वरिपरि हुनुहुन्छ र उहाँको भलाइ र उहाँको महिमा र उहाँको शक्ति र उहाँको दया सदा सर्वदा रहिरहन्छ। उहाँ सधैँ एकनाशी हुनुहुन्छ। परमप्रभुको नाउँ धन्यको होस्। हालेलुया, ओ उहाँको पवित्र नाउँको प्रशंसा होस्। ओ उहाँ कति अद्भुत, कति शक्तिशाली हुनुहुन्छ। कतिजनाले ताजा अवस्थामा आफ्नो जीवन ठिक अहिले परमेश्वरमा समर्पण गर्न चाहनुहुन्छ। आफ्नो हात उठाउनुहोस्। कतिजनाले आफ्नो जीवन सम्पूर्ण रूपले परमेश्वरमा दिन चाहनुहुन्छ। त्यो हो, आफ्नो हातहरू उठाउनुहोस्। पेन्टिकोस्ट हेरौँ, परमेश्वरको मानिसहरूलाई हेरौँ। म मेरो हात उठाउँछु, प्रभु म यहाँ छु, मलाई पठाउनुहोस्। एउटा स्वर्गदूत कोइलाहरूको वेदी सहित लिनुहोस् र तपाईँको शक्ति हामीमा पठाउनुहोस् प्रभु। परमेश्वर तपाईँको आत्माको पूर्णतामा यसलाई प्रदान गर्नुहोस्। ओ पिता, हाम्रा प्रार्थनाहरू सुन्नुहोस्। ओ प्रभु, हाम्रा प्रार्थनाहरू सुन्नुहोस्। खडा भई विश्वास गर्ने बच्चाहरूको रूपमा उहाँको नाउँको प्रशंसा होस्। ओ महिमाको छाल झरे जस्तै गरी, ओ दयाको सिज झर्दछ। ओ परमेश्वरलाई प्रशंसा हो, हाम्रा प्राणहरूले प्रतीक्षा गरू। के तपाईँले यो विश्वास गर्नुहुन्छ? के तपाईँले यो विश्वास गर्नुहुन्छ? यो पवित्र आत्मा हो जो आउनुहुन्छ। यो अदृश्य शक्ति हो जसले हामीलाई परमेश्वरको राज्यमा लैजान्छ। पेन्टिकोस्टको आशिष। घर फर्केर आओ। तपाईँ घर फर्केर आउनुहुनेछ भने अपेक्षा गरिएको छ। तपाईँ अमूल्य मानिस हुनुहुन्छ। तपाईँले आफैलाई समर्पण गरेको परमेश्वरले चाहनुहुन्छ। स्त्रीहरू आफैलाई शुद्ध बनाउनुहोस्। पुरुषहरू आफैलाई शुद्ध पार्नुहोस्। फेरि फर्केर परमेश्वरमा सुरु गरौं र सच्चा सफा हृदयले परमेश्वरलाई सेवा गरौं। परमेश्वरलाई प्रशंसा होस्। पवित्र आत्मा बाहिर सभामा हुनुहुन्छ। केवल त्यो गर्नुहोस् जे तपाईँले गर्नुको लागि अगुवाई भएको महसुस गर्नुहुन्छ। केवल पवित्र आत्मालाई तपाईँमा चल्न दिनुहोस्। त्यहाँ केही पनि छैन जे मैले भन्न सक्छु। मलाई बस अहिले थाहा छैन के भन्ने भनेर। पवित्र आत्मा बस पुरै भवनभरि हुनुहुन्छ। परमप्रभुको नाउँ धन्यको होस्। परमप्रभुको नाउँ धन्यको होस्। ओ हालेलुया, हालेलुया। प्रभुलाई प्रशंसा होस्, प्रभुलाई प्रशंसा होस्। कति अद्भुत, कति महिमापूर्ण, कति सुन्दर, अति अद्भुत छ परमेश्वर प्रति सन्तहरूको प्रशंसा तपाईँको अनुहारहरूमा। यहाँ पवित्र आत्माको उपस्थितिमा चहल पहल गर्दै र हामीलाई उहाँको महिमा देखाउँदै यो ठूलो भिडबाट एकै सहमतिमा उहाँको नाउँ प्रशंसा गर्दै दायाँ बायाँ फर्कनुहोस् र कसैसँग हात मिलाउनुहोस्। भन्नुहोस्, प्रभुको प्रशंसा होस् भाइ, प्रभुको प्रशंसा होस् बहिनी। आउनुहोस्, हामी भित्र पसौँ र परमेश्वरले हामीलाई उत्तेजित गराउनु भएको होस्। प्रभुको प्रशंसा गर, त्यो सही हो। तपाईँ सबै मेथोडिस्ट र ब्याप्टिस्ट र प्रेस्बिटेरियन, पेन्टिकोस्टल र सेभेन डे एडभेन्टिस्ट र जो कोही पनि तपाईँ हुनुहुन्छ, परम प्रभु परमेश्वरको उपस्थितिमा एक अर्कासँग हात मिलाउनुहोस्। त्यो नै हो। ओ हालेलुया, हालेलुया, हालेलुया। ओ म धेरै खुसी छु कि म ती मध्ये एक हुँ। म धेरै खुसी छु। ओ पर्खाललाई च्यात्दै फोहोर बाहिर फाल्दै महिमा प्रभुमा स्वतन्त्र हुँदै उहाँको पवित्र नामको प्रशंसा गर्दै परम प्रभुको नाउँ धन्यको होस्। ओ हालेलुया, परमेश्वरको प्रशंसा होस्। ओ म बस यो हेर्न मन पराउँछु, मानिसहरूले एक अर्काको हात मिलाएको र आफ्नो मुहारहरू उज्यालो पारेको परमेश्वरको शक्तिले भनिरहेको छु। यो नै हो, यो नै हो। हामी परमेश्वरका छोराछोरीहरू हौ। हामीहरू सबै एउटा महान मण्डली हौ। ख्रिस्ट येशूमा एउटा महान ठूलो व्यक्ति हौ। उहाँको दुलै एउटा महिमित। परम प्रभुको आगमन नजिकिँदैछ। उहाँका मानिसहरू एकसाथ आउँदैछन् र आफैलाई प्रेम गर्दैछन् उहाँको उपस्थितिको प्रेम र शक्तिले। ओ यो स्वर्ग जस्तै हो। ओ यो राम्रो हो। आमेन। ओ कति महिमित, कति अद्भुत। परमप्रभुलाई केवल आत्मा र शक्तिमा आराधना गर्दै कति राम्रो समय। यो रोक्ने थियो, हामी सुरु गर्छौं। त्यहाँ केवल छैन, मैले दाजुभाइहरूलाई भने भाइहरू त्यहाँ रोक्ने कुनै ठाउँ छैन, त्यहाँ कुनै ठाउँ छैन, हामीले कहिल्यै सुरु गरेनौ त्यसैले हामी रोक्दैनौ। केवल केवल अद्भुत, कतिजनालाई वास्तवमै राम्रो लाग्छ केवल परमप्रभुको उपस्थिति। ओ मेरो, यो अद्भुत छ, परमप्रभुको उपस्थिति यहाँ छ। अब परमप्रभुको उपस्थिति यहाँ बिरामीहरूलाई निको पार्नको लागि, मानिसहरू निको पार्नको लागि छ। मात्रै उहाँलाई विश्वास गर्नुहोस्। के तपाईँ उहाँलाई विश्वास गर्नुहुन्छ? यदि हामीले उहाँलाई विश्वास गर्न सक्यौँ भने सबै कुरा सम्भव छ। तपाईँ त्यो विश्वास गर्नुहुन्छ? के तपाईँ विश्वास गर्नुहुन्छ कि त्यो प्रभुको उपस्थिति हो? अब जबकि तपाईँ मलाई मात्रै एक क्षण दिनुहोस्, अब मात्रै एक क्षण र केवल एक पलको लागि सुन्नुहोस्। मलाई यो प्रमाणित गर्न दिनुहोस् कि यहाँ पवित्र आत्मा हुनुहुन्छ। म तपाईँलाई देखाउँछु कि पवित्र आत्मा उहाँ नै हुनुहुन्छ जसले बोल्नुहुन्छ, उहाँ जसले कार्य गर्नुहुन्छ त्यो जान्नुहुन्छ। यहाँ अहिले कतिजना जो यहाँ बिरामी भई आउनुभएको छ, तपाईँहरूको हातहरू हेरौँ, तिनीहरू जसमा रोग छ त्यहाँ मानिसहरू छन्। त्यहाँ एउटा मानिस उभिरहनु भएको छ। के तपाईँ यो विश्वास गर्नुहुन्छ महाशय? त्यहाँ प्रार्थनाको कार्डहरू छैन, तर के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई चङ्गाई गर्न सक्नुहुन्छ भने? के तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँले मलाई तपाईँको समस्या भन्न सक्नुहुन्छ भने? यो तपाईँको छेउमा छ, तपाईँ शल्यक्रियाको लागि तयार हुनुहुन्छ, त्यो सही हो। तपाईँको नाउँ श्री क्याटराइट हो, त्यो सही हो। के त्यो सही हो? आफ्नो हात हलाउनुहोस्, ठिक छ, घर जानुहोस् र निको हुनुहोस्। तपाईँलाई यो चाहिँदैन, तपाईँ यो विश्वास गर्नुहुन्छ? त्यो मान्छे जसले बच्चालाई काखमा बोकिरहनु भएको छ, के तपाईँ म परमेश्वरको दास हुँ भने विश्वास गर्नुहुन्छ? तपाईँ विश्वास गर्नुहुन्छ कि यो पवित्र आत्मा हो भने? म तपाईँलाई चिन्दिन, के त्यो सही हो? मेरो जीवनमा तपाईँलाई कहिल्यै देखेको छैन, हामीहरू अन्जानहरू हौ। पवित्र आत्माले मलाई त्यस बच्चामा के समस्या छ भनी भन्न सक्नुहुन्छ भने के तपाईँ विश्वास गर्नुहुन्छ? दाग छ, त्यो सही हो। के त्यो सही होइन त? निश्चित रूपमा तपाईँ यहाँबाट आउनुभएको होइन, होइन। तपाईँलाई पेटको समस्या छ, तपाईँ आफैमा ग्रसित हुनुहुन्छ, त्यो सही हो, होइन त? तपाईँ क्यान्सर सहरबाट हुनुहुन्छ, ठिक छ, फर्केर जानुहोस्। यसु ख्रिस्टले तपाईँलाई निको पार्नुहुन्छ। हालेलुया। तपाईँ विश्वास गर्नुहोस्। के तपाईँ आफ्नो सम्पूर्ण हृदयले यो विश्वास गर्नुहुन्छ? यहाँ परमप्रभुको स्वर्गदूत हुनुहुन्छ, यस सानी महिला माथि घुम्दै हुनुहुन्छ, दयालु वृद्ध ठिक यहाँनिर बसिरहनु भएको छ, हर्नियाले ग्रसित हुनुहुन्छ। के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई त्यो हर्नियाबाट निको पार्नुहुन्छ? दिदी, तपाईँ तपाईँको टोपीमा सानो रातो फूल भएको आफ्नो हात उठाउनुहोस्, ठिक छ, घर जानुहोस् र निको हुनुहोस्। आमेन। ओ यो परमेश्वर हुनुहुन्छ, यो ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ मरेकाहरूबाट बौरी उठ्नु भएको छ, उहाँ यहाँ हुनुहुन्छ। अब आफ्नो हात एकअर्कामा राख्नुहोस् र प्रार्थनाको राम्रो समय बनाउनुहोस्। तपाईँहरू सबैजना, मैले कसैलाई यहाँ आउनको निम्ति बोलाउँदै गर्दा यहाँ आउनुहोस् भाइ, परमेश्वरले निको पनि पार्नुहुन्छ भनेर देखाउनलाई तपाईँहरूले एक अर्कामा हात राखिरहँदा मसँग यहाँ प्रार्थना गर्ने भाइ पनि छ। अघि बढ्नुहोस्, ठिक छ। परमप्रभु परमेश्वरको प्रशंसा होस्।